تفسير سورة المومنون مکی سورت ہے، اس کی 118 آیات اور 6 رکوع ہیں۔ اس سورت کا نام اس کی پہلی آیت سے ہے، اور اس سورت کی پہلی آیت کیا ہے؟ قد افلح المومنون، اور آیات 57 سے 61 تک، 57 سے 61 تک بھی مومنین جو ہیں، مومن جو ہیں، ان کی عظیم صفات کا ذکر کیا گیا ہے۔ تو کہتے ہیں کہ اسی وجہ سے اس سورت کا نام جو ہے مومنون جو ہے وہ رکھا گیا ہے۔ اور مسند احمد میں حضرت عمر فاروق رضی اللہ عنہ کی روایت ہے کہ انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم پر جب وحی نازل ہوتی تو پاس والوں کے کان میں ایسی آواز آتی تھی جیسے شہد کی مکھیوں کی آواز ہوتی ہے۔ ایک دن آپ کے قریب ایسی ہی آواز سنی گئی تو ہم ٹھہر گئے۔ کون ٹھہر گئے؟ حضرت عمر رضی اللہ عنہ، اور اس کا مطلب ہے ان کے ساتھ صحابہ بھی تھے، کیونکہ وہ کہہ رہے ہیں کہ ہم ٹھہر گئے کہ تازہ آئی ہوئی وحی سن لیں۔ جب وحی کی خاص کیفیت سے فراغت ہوئی تو رسول اللہ صلی اللہ علیہ وسلم نے قبلہ رخ ہو کر جو ہے وہ بیٹھ گئے آپ، اور یہ دعا کرنے لگے، اللہم زدنا ولا تنقصنا واکرمنا ولا تهنا واعطینا ولا تحرمنا وآثرنا ولا توسر علینا ورد عنا وردنا۔ کیا ہے کہ اللہم زدنا، اے اللہ ہمیں زیادہ کر دے، ولا تنقصنا اور ہم میں کمی نہ کر، واکرمنا اور ہماری عزت بڑھا، ولا توہینا اور ہمیں ہماری توہین نہ ہو، گویا کہ ہماری ہمیں ذلیل نہ کر، وآتینا اور ہمیں عطا کر، ہم پہ بخشش کر، ولا تحرمنا اور ہمیں محروم نہ کر، وآثرنا اور ہمیں دوسروں پر ترجیح دے، وآثرنا ہمیں ترجیح دے، ولا توسر علینا اور دوسروں کو ہم پر ترجیح نہ دے، ورد عنا ہم سے راضی ہو جا، وردنا اور ہمیں بھی اپنی رضا سے راضی کر دے۔ اس کے بعد، یہ دعا کرنے کے بعد، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، مجھ پر اس وقت 10 ایسی آیتیں نازل ہوئی ہیں، جو شخص ان پر پورا پورا عمل کرے تو وہ سیدھا جنت میں جائے گا۔ پھر یہ 10 آیتیں جو ہیں آپ نے جو ہے وہ سنائی۔ اور اسی طرح حضرت عائشہ رضی اللہ عنہ سے پوچھا گیا کہ رسول اللہ کا خلق کیسا تھا اور کیا تھا، تو انہوں نے فرمایا، آپ کا خلق گویا کہ آپ کی عادت وہ تھی جو قرآن میں ہے۔ اس کے بعد یہ 10 آیتیں تلاوت کر کے فرمایا کہ بس یہی آپ کی عادت تھی رسول اللہ صلی اللہ علیہ وسلم کی۔ سورت المومنون کا زمانہ نزول جو ہے وہ مکے کا درمیانی دور ہے، دور متوسط۔ اور اسی طرح اس کا موضوع جو ہے، سینٹرل ٹاپک جو ہے، اتباع رسول کی دعوت، کہ رسول اللہ صلی اللہ علیہ وسلم کا اتباع کیا جائے، یہ اس کا مرکزی مضمون ہے۔ اور پوری تقریر جو سورت المومنون کی ہے، 6 رکوع پر مشتمل، وہ اسی ٹاپک کے گرد جو ہے وہ گھومتی ہے۔ سورت مومنون جو ہے اس کی ابتدا میں اللہ رب العزت کیا فرماتے ہیں؟ قد افلح المومنون، یقیناً فلاح پائی ہے ایمان لانے والوں نے۔ اور آپ دیکھ لیجئے کہ اللہ رب العزت نے ابتدا میں لفظ مومنون جو ہے، ایمان لانے والوں کو، اہل ایمان کو مخاطب کر کے کہا کہ وہ لوگ فلاح پا گئے، حالانکہ مکی دور میں مومنون کا حال کیا تھا؟ مومنین جو تھے، ایمان لانے والے، وہ کن حالات سے گزر رہے تھے؟ ان کو جو تھا وہ مارا جا رہا تھا، پیٹا جا رہا تھا، ظلم و ستم کیا جاتا تھا، ان پر کاروبار کے دروازے بند کیے جاتے تھے، اور دنیوی خوشحالی جو تھی وہ اس سے وہ محروم تھے۔ ظاہری طور پر وہ ذلیل تھے، رسوا تھے، اور چھپ کر جو تھے وہ وقت گزارتے تھے۔ اور اگر کوئی ایمان لے آتا تو اس پر مصیبت اور پریشانی کے دن جو تھے وہ شروع ہو جاتے تھے. دوسری طرف جو ہے وہ دعوت اسلامی کے مخالفین جو تھے, مکہ کے سردار, ان کی تجارتیں خوب چمک رہی تھیں, خوب ان کے پاس دولت کی ریل پیل تھی, دنیا کی خوشحالی کے سارے لوازمات ان کو جو تھے وہ حاصل تھے. اور یعنی ایک طرف امارت, دولت, خوشحالی کے وہ مالک, اور دوسری طرف جو ہے وہ غربت, خستہ حالی, پریشانی, بدحالی, ظلم و ستم کے جو ہے وہ مسلمانوں پر دروازے جو تھے وہ کھلے ہوئے تھے. تو ایسے میں جب کہ قوم نے مومنوں کو, ایمان لانے والوں کو, رسول اللہ صلی اللہ علیہ وسلم کا ساتھ دینے والوں کو جو ہے وہ بدحال کر رکھا تھا, خستہ حال کر رکھا تھا, اور خوب ان پر ظلم و ستم جو تھے وہ کر رہے تھے, اللہ رب العزت نے بشارت دے دی, اللہ رب العزت نے خوشخبری سنائی کہ مستقبل جو ہے اس کی کیا خوشخبری سنائی, قد افلح المؤمنون, تحقیق بالتحقیق فلاح پائی ایمان لانے والوں نے. تو اب آپ دیکھ لیجئے کہ قد افلح کہ فلاح پائی, اور افلاح اور فالامہ فلاح قرآن و سنت میں اس کا استعمال کثرت سے ہے. آپ دیکھ لیجئے کہ فالامہ اس میں تین باتیں بنیادی طور پر پائی جاتی ہیں, جس میں پھاڑنا, کامیابی, اور پھر اس کے ساتھ بقا, اور چیرنا, کاٹنا. اب کاشتکار جو کسان ہے وہ کیا کرتا ہے, زمین کو چیرتا پھاڑتا ہے, پھر اس میں بیج بوتا ہے. اور مفلح کون ہوتا ہے, جو مصیبتوں کو کاٹتا ہوا, اب زمین کو چیرتا ہے نا کسان, اسی طرح مفلح کامیاب ہونے والا وہ ہوتا ہے جو مصیبتوں کو, صعوبتوں کو قطع کرتا ہوا, کاٹتا ہوا اپنی منزل تک پہنچ جاتا ہے, اپنے مطلوب تک پہنچ جاتا ہے, کامیابی کی راہیں اس کے لیے کھلنے لگتی ہیں, اس پر بند نہیں ہوتی. تو یہاں پر بھی شریعت کی نظر میں کامیاب وہ ہے کون, المؤمنون, جو ایمان لانے والے ہیں. تو آپ دیکھ لیجئے کہ ایمان لانے والے جو تھے اس دور میں کیا کر رہے تھے, کہ اللہ کی خاطر, اسلام کی خاطر ہجرت, جہاد جو تھے اس کی بازیاں کھیل رہے تھے, ان کو پیٹا جاتا تھا, مارا جاتا تھا. بلال حبشی رضی اللہ عنہ کے بارے میں آپ کو پتہ ہی ہے کہ صرف احد احد وہ پکارتے تھے, اور ان کا جو مالک تھا, ان کا جو آقا تھا, وہ ان کو مارتا تھا, پیٹتا تھا, اور کیا کہتا تھا کہ جو ہے وہ, یعنی میں نے تمہیں مارنا پیٹنا جو ہے وہ ترس کھا کے نہیں تمہیں چھوڑا, تھک گیا ہوں تو چھوڑا ہے. حضرت عمر اس وقت ایمان نہیں لائے ہوئے تھے, وہ اپنی لونڈیوں کو, غلاموں کو جب مارتے تھے, مار مار کر پھر ان کو کہتے تھے کہ اس لیے نہیں کہ تمہیں ترس کھایا تو چھوڑ دیا, بلکہ اس لیے کہ میں تھک گیا ہوں مار مار کر. اور اسی طرح جو ہے وہ بلال حبشی رضی اللہ عنہ کی جو ہے وہ چیخو پکار, اور ان کا وہ احد احد کا پکارنا جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کے کانوں میں بھی ایسی آوازیں پڑتی تھی, آپ بہت افسردہ ہو جاتے تھے. اور ابو بکر صدیق رضی اللہ عنہ نے اسلام پر بڑے احسانات کیے, تو آپ نے جو ہے وہ حضرت ابو بکر صدیق رضی اللہ عنہ سے جو ہے, یعنی بلال حبشی رضی اللہ عنہ کے بارے میں بھی آپ جب اس کی پریشانی کو, ان کی کو دیکھتے تھے تو آپ بڑے افسردہ ہو جاتے تھے. تو حضرت ابو بکر صدیق رضی اللہ عنہ نے جو ان کا آقا تھا حضرت بلال حبشی رضی اللہ عنہ کا, منہ مانگی اس کو قیمت دی, جو وہ اس نے پہلے کچھ کہی, پھر کچھ کہی, پھر کہا کہ نہیں اتنی نہیں اتنی چاہیے, اتنی نہیں اتنی, پھر کہنے لگا کہ جو تمہارے پاس فلاں غلام ہے وہ بھی مجھے اس کے بدلے میں دو, ایسے ہی نہیں کہ صرف پیسے دے کر. اور آپ کا وہ غلام سب سے زیادہ اچھا تھا, آپ نے وہ بھی اس کو دے دیا, اور جو مانگا وہ دیا, اور کہا کہ مطلب یہ قیمتی ہے ہمارے لیے نا, تو آپ گزرے راستے سے دیکھا کہ ان کو مارا جا رہا ہے, پیٹا جا رہا ہے, تو جب آپ نے اس کو روکنے کی کوشش کی, اس نے کہا اگر اتنا ہی ترس ہے پھر اس کو آزاد کیوں نہیں کرا لیتے. تو کثیر تعداد میں انگنت رقم انہوں نے اللہ کے راستے میں اس طرح خرچ کی. تو یہ ایک صحابی کا واقعہ نہیں, بے شمار صحابہ جو تھے وہ اس حال سے گزر رہے تھے. اور آپ سوچیں کہ ایسے میں آج کے دور میں بھی اگر کوئی ایمان لاتا ہے اور وہ اچھا مسلمان بننا چاہتا ہے, وہ حلال رزق ہی کمانے کی طرف نکل جائے, تو مصیبتوں کے دروازے اس کے لیے کھل جاتے ہیں. उसने अगर दाढ़ी रखी है, अगर उसने स्काफ जिलबाब ओढ़ा है, अगर वो नमाज की बात करता है या करती है, अगर वो नमाज जुमा की बात करता है या करती है, तो नतीजा क्या निकलता है कि उसको जॉब के लिए इंटरव्यू ही कॉल नहीं की जाती, उसको इंटरव्यू में ही हटा दिया जाता है, उसको वो मरात और सहूलतें नहीं दी जाती क्योंकि वो हलाल हराम में तमीज करता है, वो एक अल्लाह को मानने वाला है। यानी आज के मौजूदा दौर में भी लोग ईमान जब लाते हैं तो साथ ही उनके लिए मसाइल, मुश्किलात, परेशानियां और तनज्जुल का जाहरी तौर पर एक ना खत्म होने वाला बाब जो है वो शुरू हो जाता है। गो के एक तरफ ऐसे लोग भी होते हैं जो बहुत ज्यादा हार भी पहनाते हैं, शाबाश भी देते हैं, प्यार भी करते हैं, दोनों बातें साथ साथ चलती हैं। लेकिन आप उस दौर का तस्वर करें जब इस्लाम की कौंपल अभी निकली थी, बिल्कुल इब्तदाई दौर था, ऐसे में अल्लाह रब्बुल इज्जत ने तकरीर का आगाज ही इससे किया, कद अफलहल मोमिनून, यकीनन फलाह पाई है ईमान लाने वालों ने। तो ए दुनिया वालों, तुम्हारा कामयाबी और नाकामी का जो मायार है, जो अंदाजा है, वो गलत है। तुम ये जो बागीचियां हैं, ये सरदारियां हैं, ये दौलत की रेल पेल है, ये खुशहाली है, तुम इसको जो है वो फलाह समझ रहे हो, ये फलाह नहीं है। अगर इसके अंदर ईमान नहीं है तो ये फलाह नहीं है, ये खुसरान है, ये नाकामी है। ऐ लोगों, तुम समझते हो ईमान लाने वाले और ईमान की दावत देने वाले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नाकाम है, वो ना मुराद है? नहीं, दरअसल वही कामयाब हैं। और दावत देने वाला कौन था? मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। और जो उस दावत पर लबैक कहने वाले हैं थे सहाबाए कराम और सहाबियात, वो लोग जो थे उन्होंने खसारे का सौदा नहीं किया, बल्कि उन्होंने वो चीज पाई जो दुनिया और आखिरत दोनों में उनको खुशहाली से, कामयाबी से हमकिनार कर देगी। तो ये इस सूरत का ना मरकजी मजमून है, सेंट्रल जो उनवान है वो ये सूरत का है कि असल जो कामयाब वो हैं जो ईमान लाए। और अल्लाह रब्बुल इज्जत फरमाते हैं कि अल मोमिनून, और आपको पता ही है कि हमजा मीम नून अमन, इससे मुराद क्या है? जानना, मानना, इकरार करना, यहां तक कि इंसान की हालत जो है वो बदलनी शुरू हो जाए, अमली जिंदगी उसकी तब्दील होनी शुरू हो जाए। तो फलाह की बशारत का दारो मदार ईमान पर है। ईमान ही असल में वो चीज है जो अहले ईमान का असल नस्बुलैन हुआ करती है और सारी जिंदगी उसका नस्बुलैन रहती है, क्योंकि ईमान लाने वालों को ही दुनिया में खलीफा बनाया गया, ईमान लाने वालों को ही जन्नत में जो है वो उनका जन्नत का वारिस बनाया जाएगा। तो असल बात फिर क्या है कि कामयाबी के लिए जरूरी है कि लोग जो है वो ईमान लाएं। और फिर इसके साथ ही आप ये बात भी देखते चले जाएं कि ईमान लाने, जो ईमान ले आते हैं, फिर उनके अंदर कैसी सिफात पैदा हो जाती हैं। अल्लज़ीना हुम फी सलातिहिम खाशिउन, वो अपनी नमाज में खुशू इख्तियार करते हैं। आप देखिए कि यहां पर जो है अल्लाह रब्बुल इज्जत ऐलान कर रहे हैं कि ईमान का, ईमान बीज है और फौरन उससे जो समरात निकलने शुरू हो जाते हैं, सबसे पहला उसका असर क्या होता है कि वो नमाज को जो है वो कायम करने वाले बन जाते हैं। तो असल सिफ्त, असलुल उसूल, जड़ बुनियाद ईमान है, और ईमान लाने वाले जो हैं वही होते हैं जो कि नमाज कायम करते हैं। और आप देखें कि जो है वो ऐसा हो नहीं सकता कि कोई ईमान तो लाए लेकिन उसके साथ जो है वो नमाज अदा करने वाला जो है वो ना हो, क्योंकि नमाज जो है वो मोमिन की मेराज है, नमाज जो है वो ईमान का जाहिरी तौर पर उसका इजहार है, और बंदा मोमिन और काफिर के दरमियान तमीज है। नमाज इस्लाम का बहुत अहम रुकन है, अल्लाह से ताल्लुक कायम करने का सबसे बड़ा जरिया है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने नमाज को अपनी आंखों की ठंडक करार दिया। नमाज का जब वक्त होता तो आप रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हजरत बिलाल हबशी रजी अल्लाह अन्हु को इन अल्फाज के साथ अजान कहने का हुक्म करते, अकीमिस सलात या बिलाल अरिहना बिहा, ए बिलाल हमें नमाज से राहत पहुंचाओ। अरिहना बिहा यानी नमाज जो है इससे हमें राहत पहुंचाओ। इसी तरह आपने नमाज को जो है वो जन्नत में जाने की जमानत करार दिया। हजरत रबिया बिन काब असलमी रजी अल्लाह अन्हु रसूलल्लाह की खिदमत में हाजिर रहते, असहाबे सुफा में से थे। हाल ये था कि अपने काम शाम करके आपके दरवाजे पर पड़े रहते। और क्यों ऐसा करते कि रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कोई काम हो तो बस आप मुझे बताएं, और आपके लिए वुजू का पानी लाना होता, दूसरी चीजें लानी होती, तो ताकि रसूलल्लाह इनसे कहें और आप कहा करते। एक मरतबा आपने खुश होकर कहा, रबिया मांगो क्या मांगते हो? हजरत रबिया रजी अल्लाह ने कहा, या रसूलल्लाह जन्नत में आपकी रफाकत चाहता हूं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तो फिर कसरत सुजूद से मेरी मदद करो। कसरत सुजूद नमाज है ना, जिससे ही मुस्लिम की रवायत है। अब आप देखिए कि हर वक्त रसूलल्लाह की खिदमत और अताअत के लिए तैयार है, और पूछा है कि क्या चाहिए। हमसे कोई पूछे कि आपको क्या चाहिए, वालदैन पूछ ले, शोहर पूछ ले, तो क्या कहते हैं? कौन से माल में जाना है, कौन सी अंगूठी चाहिए, कौन सा डायमंड चाहिए, कैसे कपड़े चाहिए, कैसा घर चाहिए, कहां हमें ले चलो, है ना? और कहते हैं ठहरो ठहरो, जरा दोस्तों से भी मशवरा कर लो। फौरन फोन घुमाना शुरू कर देते हैं, वो कहते हैं ठहरो सही, हमारी बात तो सुनो। हम कहते हैं ठहरो ठहरो, पता तो कर ले आजकल क्या है ना। आपने नहीं कहा कि मैं किसी दोस्त से मशवरा कर लूं, आपने नहीं कहा मुझे सोचने दें। मांगा तो दुनिया नहीं मांगी, दुनिया नहीं मांगी, उनको फिक्र थी तो क्या थी? आप सोचें, जरा गौर करें। मैं जब इस हदीस पे गौर करती हूं तो वाकई दिल इतना गमजदा हो जाता है और आंखों से आंसू जारी हो जाते हैं कि कहा या रसूल अल्लाह जन्नत चाहिए, जन्नत, जन्नत में आपकी रिफाकत चाहिए। आप देखिए रसूल अल्लाह को जो मकाम मिले, कहा कि वो जन्नत चाहता हूं और आपका साथ चाहता हूं, जन्नत आपके बगैर कैसी होगी? तो आपने वहां पे भी कसरत सुजूद के लिए कहा कि मैं तो तुम्हारे लिए दुआ करूंगा, तुम भी कसरत सुजूद से मेरी मदद करो। अब यहां पे कहा कि अल्लज़ीनहुम फी सलातिहिम खाशिऊन, कि वो अपनी नमाज में खुशु इख्तियार करते हैं, सलात अपनी सलात में, है ना? और सलात क्या है? दुआ है, नमाज है, अल्लाह के आगे खड़ा होना है। और अल्लाह रब्बुल इज्जत फरमाते हैं कि जो मेरे बंदे हैं ना, जैसे वो नमाजों की पाबंदी करते हैं। और सूरत अल बकरा आयत 53 में आप पढ़ चुकी कि इस्तईनु बिस्सब्री वस्सलाह, कि सबर और नमाज से अपनी जिंदगी में मदद लो। फिर आप देखिए कि इब्राहिम अलैहिस्सलाम ने जब खाना काबा बनाया जाकर, तो अल्लाह ताला से बारगाह रब्बुल इज्जत में क्या दुआ की थी? रब्बि जअलनी मुकीमस सलाति व मिन ज़ुर्रियती, है ना? सूरत इब्राहिम आयत नंबर 40 में आप ये पढ़ सकती हैं। हजरत इस्माइल अलैहिस्सलाम की कुरान जब तारीफ करता है तो क्या फरमाता है? सूरत मरियम आयत 55 में आप पढ़ चुकी कि वो अपने घर वालों को नमाज और जकात का हुक्म देते थे, है ना? तो असल बात क्या है कि जो मोमिन होते हैं ना, वो नमाज को पढ़ते हैं। अब यहां पर जिक्र हो रहा है खास तौर पे कि वो अपनी नमाज में खुशु इख्तियार करते हैं। ये खुशु क्या चीज है? खुशु जो है खाशीन ऐन, खुशु जो है इसके लुगवी मानी जो है कहते हैं सुकून के हैं। शरीयत में खुशु क्या है कि दिल में कल में सुकून हो, गैर अल्लाह का ख्याल भी दिल में जो है ना वो आए ना, इतना सुकून हो दिल में। और जब दिल में सुकून होता है तो नतीजा क्या निकलता है कि जिस्म के अज़ा में भी सुकून जो है वो नजर आने लगता है, महसूस होने लगता है। और इस सिलसिले में आप ये देखें कि गोया कि ऐसी आजी जो दिल में डर और हैबत तारी कर दे। अब जब दिल में डर और हैबत है तो जिस्म के अज़ा में भी वो जाहिर होने लगेगी। मसलन अब आप देखिए कि जब दिल डरा हुआ होता है तो हाल क्या होता है कि आंखें भी मरूब होती हैं, आवाज नीची हो जाती है, है ना? और आप देखिए कि खुशु जो है, कुरान में खुशु को अल्लाह ताला ने जो इस्तेमाल किया है कई कई जगह पे, वजू अबसार और अस्वाद की सिफ्त करार दिया है। वजू किसे कहते हैं? चेहरों को। अबसार किसे कहते हैं? आंखों को। अस्वाद किसे कहते हैं? आवाज, सौत की जमा है ना आवाज। तो कुरान में ये लफ्ज जो है ना खुशू का, आजी, न्याजबंदी, तजल्लुल, दबना, پستی اور سکون جو ہے اس کو قرآن نے جب استعمال کیا تو کیسے خشعت الاصوات آوازیں پست ہو گئی، تخشع قلوبهم ان کے دل جو ہیں وہ دب جاتے ہیں، پست ہو جاتے ہیں، جھک جاتے ہیں اس طرح سے اللہ تعالیٰ. تو بعض لوگ اس کو سکون کے معنی دیتے ہیں، بعض اس کو دبنے کے، عاجزی کے، فروتنی کے، دل پر ڈر اور ہیبت طاری ہونے کے معنی جو ہیں وہ دیتے ہیں. تو اہل ایمان کی کیفیت کیا ہوتی ہے کہ جو ہی وہ ایمان لاتے ہیں تو ایمان لانے کے بعد جو چند گھڑیاں ہی ابھی گزرتی ہیں کہ اذان کی آواز جب وہ سنتے ہیں تو فوراً اللہ رب العزت کے سامنے کھڑے ہو جاتے ہیں، اور ان کے دل کی یکسوئی کا یہ حال ہوتا ہے کہ ان کا دل جو ہے وہ وسواس خیالات اس سے جو ہے وہ محفوظ ہوتا ہے، وہ جان بوجھ کر نماز میں کھڑے ہو کر سوچتے نہیں ہیں، ہے نا، کیونکہ اللہ کی عظمت اور جلال کا نقش ان کے دل پر بیٹھا ہوا ہوتا ہے اور وہ اللہ کی جلال کا عکس اپنے دل پر بٹھانے کی کوشش کرتے ہیں. اچھا، اب دل کا حال کیا ہے، یعنی دل کا خشوع کیا ہے کہ اللہ کے جلال کا عکس جو ہے یا اس کا نقش جو ہے وہ اپنے دل پر بٹھایا جائے کہ میں ایک بڑے عظیم اور جلیل رب کے دربار میں کھڑی ہوں. ٹھیک ہے، اب جب وہ دل پر بیٹھا ہوا ہو تو باقی جسم کے اعضاء کا حال کیا ہوتا ہے کہ انسان ادھر ادھر نہیں دیکھتا، کھیل کود نہیں کرتا، بالوں اور کپڑوں کو سنوارنے میں نہیں لگا رہتا، اپنے بعض اوقات جیسے بعض لوگ اپنے کپڑوں سے کھیلتے رہتے ہیں، جیسے کوئی اپنی داڑھی سے کھیل رہا تھا تو رسول اللہ صلی اللہ علیہ وسلم نے اس کو دیکھ کر کہا کہ اگر اس کے دل میں خشوع ہوتا تو یہ اس طرح نہ کرتا، ہے نا. رسول اللہ صلی اللہ علیہ وسلم نے نماز میں ایک شخص کو دیکھا کہ داڑھی سے کھیل رہا ہے تو فرمایا اگر اس شخص کے دل میں خشوع ہوتا تو اس کے اعضاء میں بھی سکون ہوتا. اسی طرح حضرت ابو ذر رضی اللہ عنہ روایت کرتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ نماز کے وقت اپنے بندے کی طرف برابر متوجہ رہتا ہے جب تک وہ دوسری طرف متوجہ نہ ہو، دوسری طرف التفات نہ کرے. جب دوسری طرف وہ توجہ کرتا ہے یعنی اپنی آنکھ کے، آپ دیکھیں بعض اوقات ہم نماز پڑھ رہے ہوتے ہیں تو اب کیا ہے کہ نظر کے کنارے سے، گوشے سے باہر دیکھ رہے ہیں، دائیں بائیں دیکھ رہے ہیں، کون آ رہا ہے کون جا رہا ہے، گوشہ چشم سے ادھر ادھر جب انسان دیکھتا ہے تو اللہ تعالیٰ اس سے رخ پھیر لیتے ہیں. یہ مسند احمد کی اور نسائی کی روایت ہے. اور آپ کو یہ بھی پتا ہے کہ صحابہ جو تھے ان کی نمازوں میں بڑا خشوع تھا، حتیٰ کہ صحابہ کے بارے میں آتا ہے کہ ان کا حال یہ تھا کہ نماز میں جب کھڑے ہوتے تھے تو ایسے کہ جیسے ایک بے جان تنہ ہو، بے جان تنہ، درخت کا تنہ ہے اور بے جان ہے، تو لیکن وہ کر کیا رہے ہوتے تھے، نماز پڑھ رہے ہوتے تھے. اسی طرح ایک صحابی کے بارے میں آتا ہے کہ وہ جب نماز پڑھ رہے تھے اور ایک اپنے باغ میں نماز پڑھ رہے تھے، باغ بڑا گھنا تھا، پھلوں سے پھولوں سے خوب اس کی شاخیں جو تھی وہ لدی ہوئی تھی، اور پھر انہوں نے دیکھتے دیکھتے ان کو یہ ہوا کہ ایک چڑیا جو تھی نا، ایک پرندہ جو تھا نا، وہ شاخوں میں الجھ گیا اور اس کو اتنا گھنا تھا کہ اس کو باہر نکلنے کا راستہ نہیں نظر آ رہا تھا. آپ بھول گئے کہ میں نماز پڑھ رہا تھا، جب آپ کو خیال آیا کہ میں تو نماز پڑھ رہا تھا، آپ کے دل پر اس کی اتنی ہیبت تھی، اس کی اتنا اثر تھا کہ آپ اتنا افسردہ ہوئے کہ آپ نے وہ نماز جو تھا وہ، یعنی نماز کو جس نے متاثر کیا باغ نے، آپ نے وہ سارا کا سارا باغ جو تھا وہ اللہ کے راستے میں جو ہے وہ صدقہ کر دیا. تو وہ کوئی معمولی باغ نہیں تھا، کئی ہزار درہم کا، کئی ہزار درہم کا وہ باغ جو تھا وہ پھر بکا. تو اصل میں آپ دیکھیے کہ ایمان کا نتیجہ نماز ہے اور نماز کی روح جو ہے وہ خشوع ہے نا، کہ الذین هم فی صلاتهم خاشعون، کہ وہ اپنی نمازوں میں خشوع اختیار کرتے ہیں، گویا کہ ان کے قیام سے، ان کی حیت سے، ان کے کھڑے ہونے سے، ان کی آواز سے، ان کے رکوع اور سجود سے، ان کی ایک ایک چیز سے ان کے دل کے خشوع کی گواہی ملتی ہے. جیسے اقامت صلات جو ہے نا، ये उसका दूसरा नाम है, खुशू समझ लें, यूं भी आप समझ सकती हैं, क्योंकि जिस नमाज में उसकी असल रूह ना हो तो वो नमाज जो है वो फायदा नहीं देती, वो असरात नहीं लाती। बाज लोग तो कहते हैं कि अगर नमाज में खुशू नहीं है तो नमाज हुई नहीं, क्योंकि वो नमाज की जो है वो रूह है, बेजान है नमाज बगैर खुशू के। और हजरत अबू दरदा रजी अल्लाह अन्हु ने रवायत किया रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कि सबसे पहले जो चीज उम्मत से उठ जाएगी, चली जाएगी, वो खुशू है, यहां तक कि कौम में कोई खाशे नजर ना आएगा। लोग नमाज तो पढ़ रहे होंगे लेकिन उनमें खुशू नहीं होगा। तो अब आप देखेंगे कामयाबी की जो बशारत दी गई है वो किन लोगों को दी गई है, जो कि अपनी नमाजों में खुशू इख्तियार करते हैं। तो ईमान, इसका ये मतलब है कि अगर कोई कहता है मैं ईमान लाने वाला हूं और वो नमाज नहीं पढ़ता, तो इसका मतलब है कि वो ईमान ही नहीं लाया। अगर नमाज तो पढ़ता है, उसमें खुशू नहीं है, तो उसका मतलब है कि उसने नमाज नहीं पढ़ी, वो नमाज नहीं पढ़ी जो कि दरअसल जो है वो मतलूब है। तो हुस्ने कबूलियत के लिए ये लाजमी शर्त है कि नमाजों में खुशू इख्तियार किया जाए। फिर इसके बाद जो है अगली सिफ्त क्या है, वल्लज़ीनहुम अनिल लग़्वी मोरिदून, वो लग़वियात से एराज करते हैं, वो उससे दूर रहते हैं। तो अब आप देखिए ये वल्लज़ीना कौन है, कद अफ़लहल मोमिनून, ईमान लाने वाले। लग़वियात किसे कहते हैं, लग़्व लाम गैन वाओ, हर उस बात और काम को कहते हैं जो फजूल हो, ला यानी हो और ला हासिल हो। ये मोमिन का दूसरा वस्फ है। ईमान तो आप बुनियाद समझ लेना, ईमान बेस है, फाउंडेशन है। तो पहला उसके बाद वस्फ क्या है, नमाजों में खुशू इख्तियार करना। नंबर दो क्या है कि वो लगवियात से दूर रहते हैं। तो जितने भी फजूल काम हैं, काम है या कलाम है, मशगले हैं या खेल हैं, कुछ भी वो ऐसे काम नहीं करते जिसमें वक्त का ज़िया हो, कोई फायदा नतीजा नजर ना आता हो या निकलता ना हो, या जिसका कोई हकीकी जिसकी जरूरत ना हो, जिसका कोई अच्छा मकसद ना हो। अब ये भी हो सकता है लोग कहें कि जो भी काम तो कर रहे हैं लेकिन ऐसा काम जिसमें दीनी और दुनियावी नुकसानात हो। तो अब अल्लाह ताला ने ये नहीं कहा कि वो करते नहीं है, कहा कि वो उससे एराज करते हैं। एराज करने का मतलब क्या है कि वो उसकी तरफ तवज्जो भी नहीं करते, उसकी तरफ इल्तफात भी नहीं करते, यानी उन्हें इख्तियार करना, उसका इर्तकाब करना तो दूर की बात है, वो उसकी तरफ मुतवज्जो भी नहीं होते। और आप देखिए कि बेहुदा जो काम एक तो इंसान करता है ना, दूसरा ये कि बेहुदा कलाम भी करता है, और बेहुदा जो कलाम है, जो फजूल बातें हैं, उसमें गप्पे गपशप भी है। बहुत से घरों में, बहुत सी महफिलों में, पार्टियों में यही होता है कि क्या करें, बस गपशप कर रहे थे, किसी की गीबत कर ली, किसी की चुगली कर ली, किसी का मजाक उड़ा लिया, किसी को किसी के बारे में ऐसी कुछ बातें कर ली, है ना। तो ये जो गपशप है, मजाक उड़ाना, या बाज़ औक़ात फोहश गुफ्तगू लोग करते हैं, औरतों को भी इसकी बड़ी आदत होती है फोहश गुफ्तगू की, फोहश गुफ्तगू के वो चीजें जो कि अल्लाह ताला को पसंद नहीं है, उसको आम गुफ्तगू में औरतें जो हैं उसको उसका जिक्र करना, इसी तरह फोहश किस्म के गाने भी। तो अब यहां पे कहा जा रहा है कि वो क्या करते हैं कि वो इन चीजों से जो है वो एराज करते हैं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इंसान का इस्लाम अच्छा तब हो सकता है, इस्लाम किसी भी मुसलमान का ईमान मुकम्मल तब हो सकता है जब वो बेफायदा चीजों को, लायानी चीजों को छोड़ दे। और ये मोमिन की कामिल और बेहतरीन जो है वो खुसूसियत है। अब आप देखें ऐसा क्यों कहा गया कि मोमिन जो है वो बेहूदगियों से, फजूल गपशप से, बातों से जो है वो बचा हुआ होता है। असल बात ये है कि मोमिन जो है ना इम्तहान दे रहा है, हम सब एग्जामिनेशन हॉल में है, दुनिया पूरी की पूरी इम्तहान गाह है। अब आप जब पेपर दे रही होती हैं तब तो आप बातें नहीं कर रही होती ना, आप कितनी कितनी ज्यादा अटेंटिव होती हैं कि इस वक्त मेरा इम्तहान का वक्त है ना। तो इम्तहान के चंद घंटे उसकी आइंदा जिंदगी के लिए, तालिबे इल्म की के लिए फैसला कौन होते हैं। इसीलिए वो एक एक लम्हा अपने पर्चे को सही हल करने की तालबिल कोशिश करता है। तो मोमिन की पूरी जिंदगी जो है वो क्या है कि वो इम्तहानगाह में है, वो मोमिन कैंडिडेट है और वो एक सेकंड भी फजूल जाया नहीं कर सकता, है ना। और वो कोई तफरी और खेल है वो भी ऐसी चीजों का इंतखाब नहीं करेगा जो वक्त का ज़िया हो। अब आप देखें कि अगर तैराकी करता है मोमिन, या नेजाबाजी करता है, या स्विमिंग, या निशानाबाजी, या घुड़सवारी, तो इससे फायदे हासिल होते हैं। मोमिन कुव्वत वाला, मजबूत उसका जिस्म होता है, फिर वो अल्लाह की बंदगी, अता, जिहाद वगैरह के लिए उसको जो है वो कुव्वत मिलती है ना। तो गोया के अगर मोमिन जो है वो पाकीजा मिजाज है, खुश जौक है, या अच्छा लिबास है, या वो बैठकर अच्छी गुफ्तगू करता है, तो इसका ये नहीं मतलब कि वो वक्त का ज़िया है, बल्कि क्या है कि वो एक मोतदिल जिंदगी जो है वो उसकी तरफ जो है वो आता है। वल्लज़ीनहुम अनिल लग़्वी मुरिदून, और अल्लाह रब्बुल इज़्ज़त जो है वो जन्नत की एक खूबी क्या बताते हैं, जिस जन्नत का अल्लाह ताला तारुफ करवाते हैं कुरान में, क्या कहते हैं, ला तस्मऊ फीहा लाग़िया, कि उसमें इंसान कोई भी फजूल बात नहीं सुनेगा, कोई भी बेहूदगी की बात जो है वो नहीं सुनेगा। तो आप देखिए कि आप ये तीन आयतें आपने पढ़ी और तीनों का लिंक कायम करें कि ईमान का असर ये हुआ कि उसने नमाज पढ़नी शुरू की। हो नहीं सकता कि मोमिन हो, ईमान लाने वाला, और वो नमाज कजा करता हो, नमाज ना पढ़ता हो। अब सिर्फ नमाज ही नहीं, नमाजों में खुशू और जिंदगी पर नमाज का असर ये हुआ कि वो फजूलियात से बाज आने लगा। क्यों? इसलिए कि अल्लाह रब्बुल इज्जत सूरत अंकबूत में यूं फरमाते हैं, इन सलात तनहा अनिल फहशा वल मुनकर, के नमाज बेहयाई और नापसंदीदा बातों से रोकती है। इसका मतलब क्या है कि जो शख्स दिन में 5 मर्तबा नमाज पढ़ता है, उसकी नमाज उसको ये वाज करती है, ये तज़कीर करती है कि दरबारे इलाही के शान शयान अमल भी कर रहे हो कि नहीं, दरबारे इलाही के शान शयान तुम्हारे ये अमाल हैं, ये किरदार है। किस मुंह से अभी अल्लाह के दरबार में तुम जाओगे, नमाज के लिए खड़े होगे, और अभी तो तुम अल्लाह के दरबार में गए थे, क्या कहा था, या का नाबुदू या का नस्ताइन, तुमने तो अभी कहा था एदीना सिरातल मुस्तकीम। आप जाए नमाज से उतर आते हैं तो नमाज मेरा और आपका पीछा करती है कि यही वो बंदी है, यही वो बंदा है जो कह रहा था, जो कह रही थी मैं लिखी या उम्मीदीन, जो कह रही थी इया का नाबुदू या का नस्ताइन एदीना सिरातल मुस्तकीम, है ना। तो 5 मर्तबा नमाज पढ़ना, नमाज ये याद दिलाती है कि इंसान तुझे कहाँ जाना है, तुझे उसके लिए क्या तैयारियां करनी चाहिए, तुझे अपने आप को किस सांचे में ढालना चाहिए। तो और फिर ये कि मालिक यौमिद्दीन, तुम उस आलिमुल गैब जो अल्लाह है उसको क्या मुंह दिखाओगे जो तुम अमल कर रहे हो। तो असल में नमाज बेस्ट है, बेहतरीन तस्कीर है, क्या करती है, मुहासबे का वक्त मिलता है। और दो नमाजों के दरमियान हम जायजा लें कि एक नमाज से दूसरी नमाज में मैंने और आपने, हम अल्लाह के कितने करीब हुए, हम शैतान के कितने करीब हुए, शैतान से कितने दूर हुए, जन्नत के कितने करीब हुए, जहन्नुम से कितने दूर हुए, है ना। हमें अपना मुहासबा करना चाहिए जाए नमाज पर बैठ कर। और आप देखिए सुबह की इब्तदा होते ही कहा कि तुम नमाज पढ़ो, फजर की नमाज, कि गोया के सुबह उठते ही याद करो कि मेरा अल्लाह है, मेरा आका है, मुझे अतात करनी है, और फिर इशा हो फिर अल्लाह को याद करके बिस्तर पे जाओ। सुबह उठकर जो बंदगी का अहद बांधा था वो कितना अदा किया ना। तो ये है असल बात कि नमाज का असर ये होता है कि फिर इंसान जो है जिंदगी में रजाए इलाही से गाफिल नहीं होता, याद रहता है उसको कि मैं बंदी हूं और मेरा अल्लाह जो है वो मेरा आका है। तो जो शख्स नमाज पढ़ता होगा और उसकी नमाज में खुशू होगा, लाजमन उसकी जिंदगी पर यह असर होगा कि वो बेमकसद, गैर जरूरी, लायानी, बेमकसद चीजों से बचने लगेगा। उसको एक ही फिक्र होगी, मेरा वक्त तो नहीं जाया हो रहा, मैंने कोई गलत बात तो नहीं कह दी, वो विंडो शॉपिंग और वो मॉल में अपना दिल नहीं लगाएगा। आपको पता है कि बाजार को रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सबसे नापसंदीदा जगह करार दिया, گویا کہ بیت الخلاء میں کوئی چلا جائے، بیت الخلاء میں آپ چلے جائیں تو جلدی سے جلدی آنے کی کوشش کرتے ہیں نا. تو بیت الخلاء، بازار بیت الخلاء ہے، کیونکہ بیت الخلاء میں شیطان ہوتے ہیں نا، تو بازار میں بھی شیطان اور وسواس اور انسان گناہوں کی طرف اور دنیا کی طرف ہوتا ہے، اور اپنے فرائض، ذمہ داریاں، مقاصد جو ہے نا اس سے دور ہوتا چلا جاتا ہے. جس دن میرے اور آپ کے دل کے اندر یہ الارم لگ گیا، یہ گھنٹی بجنے لگ گئی، میں کہ کوئی غلط فضول بات تو نہیں کر رہی، میرا وقت فضول تو نہیں ضائع ہو گیا، اور آپ کا دل جو ہے وہ اچھلنے لگے، اچھلنے سے مراد خوشیوں سے نہیں، غم سے نکلنے لگے دل، دل ایسے لگے کہ بہت ہی افسردگی ہو کہ آج تو یہ اتنا وقت سارا ہی ضائع ہو گیا، کھانے کی محفل ہے، کوئی پارٹی ہے، سفر کر رہی ہیں، کہیں بیٹھی ہوئی ہیں، بظاہر وہ نیکی کا کام ہے ظاہری طور پر، لیکن اصل بات کیا ہے کہ اس کے اثرات کیا ہیں. وَالَّذِينَهُمْ عَنِ اللَّغْوِ مُعْرِضُونَ، اللہ رب العزت فرما رہے ہیں کہ مومن جو ہے وہ تفریحی گفتگووں کو اپنا مشغلہ نہیں بناتا، وہ ٹھٹے بازیاں، گندا مذاق اور مسخرہ پن نہیں کرتا، اتنا کرتا ہے جو کہ لطیف مذاق ہے یا ظرافت یا مزاح یا لطیف مزاح، جتنی اسلام اجازت دیتا ہے اس سے آگے بڑھ کر وہ اپنے دل کو مردہ نہیں کر لیتا. ٹھیک ہے، پھر اس کے بعد جو ہے وہ اگلی صفت کیا ہے، وَالَّذِينَهُمْ لِلزَّكَاةِ فَاعِلُونَ، وہ زکوٰۃ کے طریقے پر جو ہے وہ عامل ہوتے ہیں. یہاں پہ جو صفت بتائی گئی ہے وہ کیا ہے کہ وہ زکوٰۃ ادا کرتے رہتے ہیں، فاعل کا جو ہے وہ ورب استعمال ہوا ہے، صیغہ کیا ہے، فاعلون، فعل سے ہے، اور فاعلون کے معنی یہ ہیں کہ زکوٰۃ کی ادائیگی ان کی مستقل اور پاکی پختہ عادت بن جاتی ہے. ایک ہوتا ہے نا کہ یہ بھی تو ہو سکتا تھا کہ فاعلون کی بجائے آتا کہ بس وہ جیسے پہلے بھی تھا کہ وہ نماز زکوٰۃ جو ہے وہ ادا کرتے ہیں، ہے نا، زکوٰۃ یوں تو اتائے زکوٰۃ کا حکم ہوتا، لیکن یہاں پہ اس سے ہٹ کر صیغہ استعمال کیا گیا ہے، جس کا مطلب یہ ہے کہ یہ نہیں کہ کبھی دی تو کبھی نہ دی، ہے نا، بلکہ کیا ہے کہ ان کی مستقل اور پختہ عادت ہے کہ وہ زکوٰۃ ادا کرتے ہیں. اب سوال یہ پیدا ہوتا ہے کہ یہ تو مکی صورت ہے اور مکہ کے بھی درمیانی متوسط دور کی نازل شدہ صورتوں میں سے، زکوٰۃ یہاں سے کہاں آ گئی، وہ تو مدینہ میں فرض ہوئی تھی، ہے نا. تو زکوٰۃ کے جو معنی ہیں، نشو و نما کے، بڑھنا، عمدہ ہونا، اور یہ ہے کہ کسی چیز کو عمدہ کرنا، اصلاح کرنا، اس کو آگے بڑھانا، تو یہاں اس سے مراد کیا ہے؟ تو مفسرین کی رائے کیا ہے کہ یہاں زکوٰۃ سے مراد جو ہے وہ زکوٰۃ کا نصاب، زکوٰۃ کی شرح، اس کی تفصیلات نہیں ہے، کیونکہ باقاعدہ طور پر زکوٰۃ مدینہ میں جا کر جو ہے وہ فرض ہوئی تھی. تو پھر یہاں کیا مراد ہے؟ یہاں دراصل مفسرین یہ کہتے ہیں کہ اس سے مراد جو ہے وہ انفاق ہے، انفاق فی سبیل اللہ ہے، کیونکہ نماز کے بعد یہ دوسرا ستون ہے اسلام کا، دین کا. اور سورت مریم، سورت انبیاء میں بھی آپ پڑھ چکی ہیں کہ ہر نبی نے اپنے گھر والوں کو اس کی دعوت دی، جیسے آپ نے وہاں پہ پڑھا تھا، کانا یعمرو اہلہ بالصلاۃ والزکاۃ، تو اپنے لوگوں کو، گھر والوں کو نماز اور زکوٰۃ کی تعلیم دیتا تھا. زکوٰۃ کی قانونی شکل ہر دین میں کچھ مختلف رہی، لیکن زکوٰۃ کو کبھی زکوٰۃ اور کبھی انفاق فی سبیل اللہ کے نام سے تعبیر کیا گیا، ہے نا. تو یہاں پہ پھر ایک رائے کیا ہے کہ یہاں پہ زکوٰۃ سے مراد جو ہے وہ کیا ہے، کہ یہ وہ لوگ ہیں جو کہ یعنی اللہ کے راستے میں نکالتے رہتے ہیں، ویسے اللہ کے راستے میں نکالنا ہے نا. اور آپ کو پتا ہی ہے کہ زکوٰۃ کے اندر دو معنی خاص طور پہ پائے جاتے ہیں، ایک پاکیزگی کا، دوسرا نشو نما کا، پیوریفائی، اور نشو نما کیا ہے کہ گروتھ اور بیوٹیفائی، اور اس کو مطلب اس کی نشو نما بھی ہو، دونوں چیزیں اس کے اندر پائی جاتی ہیں. تو ایک تو اس کے معنی کیا ہیں کہ زکوٰۃ کی ادائیگی سے مراد کیا ہے کہ وہ لوگ جو ہیں وہ اللہ کے راستے میں دینے والے ہوتے ہیں، دوسرے معنی کیا ہے کہ وہ اپنے آپ کو پاک کرتے ہیں، وہ اپنا تزکیہ کرتے ہیں. تو بعض دوسری رائے کیا ہے کہ چونکہ زکات مکہ میں نہیں بلکہ مدینہ میں جو ہے وہ نازل ہوئی تھی, یعنی فرض ہوئی تھی زکات کے بارے میں احکامات اور زکات کی فرضیت مدینہ میں آئی تھی, تو اس لیے جب یہاں پہ یہ مکی دور میں یہ اللہ تعالیٰ کہتے ہیں کہ والذین ہم للزکات فاعلون, تو اس کے معنی یہ ہیں کہ وہ اپنا تزکیہ نفس کرتے ہیں, وہ اپنے آپ کو اپنے نفس کو بیماریوں سے برے اخلاق سے پاک صاف کر کے اپنے اندر اوصاف حمیدہ پیدا کرتے ہیں, جیسے قد افلح من زکاہا وقد خواب من دساہا, ہے نا, کامیاب وہی ہے نا جس نے اپنے نفس کو پیوریفائی کیا پاکیزہ بنایا. تو گویا کہ پھر اصل بات کیا ہے کہ مال کو پاک کیا جائے یا تزکیہ نفس کیا جائے, دونوں شکلوں میں ہوتا کیا ہے کہ انسان اچھا ہوتا ہے اور وہ نیک جو ہے وہ بندہ چلا جاتا ہے. تو یہاں پہ اللہ رب العزت کا یہ کہنا کہ وہ زکات کے طریقے پر عامل ہوتے ہیں, تو اس کا مطلب یہ ہے کہ وہ اپنا تزکیہ کرتے ہیں, وہ اپنے مال کا تزکیہ, اپنے اخلاق کا, اپنے عقائد کا, اپنے کردار کا, غرض کے ہر چیز کا وہ تزکیہ کرتے ہیں, وہ اپنے آپ کو پاک کرتے ہیں, اور گویا کہ اندر بھی پاک باہر بھی پاک, ہے نا. تو اللہ رب العزت کا یہ کہنا جیسے سورت اعلیٰ میں قد افلح من تزکا وذکر اسم ربہ فصلی, تو وہاں پہ بھی جو بات ہمارے سامنے آتی ہے وہ کیا ہے کہ وہی لوگ جو ہیں وہ فائدہ اٹھانے والے ہیں, وہی لوگ جو ہیں وہ کامیاب ہونے والے ہیں جو کہ اپنا جو ہے وہ تزکیہ کرتے ہیں. تو ایک طرف نماز ہے جو بندے کا تعلق اللہ سے جوڑتی ہے, اس کو پوری زندگی اللہ کی اطاعت میں دے دینے کے لیے تیار کرتی ہے, دوسری طرف زکات ہے جو کہ انسان کا تعلق انسان سے جوڑتی ہے, دنیا کی محبت دبتی ہے آخرت کی محبت ابھرتی ہے. تو گویا کہ نماز اور زکات ان دونوں کا رشتہ لازم اور ملزوم ہے, یہ دونوں ایمان کے بازو ہیں, دونوں مشترک ہیں, دونوں سے اللہ کی شکر گزاری پیدا ہوتی ہے, ہے نا. اور آپ دیکھیں نماز سے جب بندے میں شکر گزاری پیدا ہوتی ہے تو یہی شکر گزاری کا جذبہ انسان کو انفاق پر قربانی پر آمادہ کرتا ہے. تو نماز کی روح خشوع ہے اور خشیت ہے اور برائی سے بچنا ہے, اور جس میں خشوع اور خضوع ہوتا ہے جس کی زندگی میں نمازوں میں, وہ لغویات سے بچتے ہیں, اور اسی طرح وہ کیا کرتے ہیں کہ وہ اپنے پوری زندگی اپنے آپ کو ٹھیک کرنا چاہتے ہیں. والذین ہم للزکات فاعلون, ہر صرف دوسری صرف سے جو ہے وہ جڑی ہوئی ہے. والذین ہم لفروجہم حافظون الا علی ازواجہم او ما ملکت ایمانہم فانہم غیر ملومین فمن ابتغى وراء ذلك فاولئك هم العادون. اب آپ دیکھیے کہ اب یہاں پر جو یہ آیتیں ہیں اس میں اللہ رب العزت نے ایک اور خاص جو ہے وہ وصف بتایا ہے, اور وہ وصف کیا ہے, وہ خوبی کیا ہے, کہ یہ وہ لوگ ہیں جو کہ اپنی شہوانی خواہشات پر قابو پاتے ہیں. آیت 5 سے لے کر 7 تک ان آیتوں کی کا عنوان کیا ہے, ان کی ہیڈنگ کیا ہے, شہوانی خواہشات کا کنٹرول. وہ اپنی شہوانی خواہشات کو کنٹرول کرتے ہیں, وہ اپنی شہوت جو ہے نا اس میں اندھے نہیں ہو جاتے, وہ سانڈ نہیں بن جاتے, وہ اپنی حدود کے اندر جو ہے جو مباح ہوتا ہے وہ کرتے ہیں نا. اب آپ دیکھیے, اب یہاں پر ایک طرف تو یہ ہے کہ بعض لوگ شادی کو تقوی, دینداری اور خدا ترسی کے منافی سمجھتے ہیں, تو اس کے لیے دلیل آپ یہ آیتیں ہیں کہ اللہ رب العزت کو یہ پسند نہیں ہے کہ لوگ راہب بن جائیں, ہے نا, اور وہ اپنی شہوانی خواہشات کی تکمیل کو برا سمجھے, اور جو راہبانیت کی طرف لوگ چلے گئے تو وہ نکاح اور بچے اور اولاد اور یہ رشتہ داریاں وہ ان جھنجٹوں میں پڑتے ہی نہیں ہیں. وہ کہتے ہیں کہ یہ اس چیز سے جو ہے نا وہ ریاضت جو ربانیت کی ریاضت ہے نا اس میں پھر مشکل ہوتی ہے. تو یہ چیز جو ہے یہ بھی صحیح نہیں ہے، کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں کچھ صحابہ ایسے تھے جس میں رہبانیت کا رجحان پایا جاتا تھا. حضرت انس بن مالک رضی اللہ عنہ فرماتے ہیں کہ تین آدمی رسول اللہ صلی اللہ علیہ وسلم کی بیویوں کے گھر آئے اور آپ کی عبادت کے متعلق پوچھنے لگے. تین صحابہ تھے، ازواج محترات سے رسول اللہ کی عبادت کے بارے پوچھنے لگے. جب انہیں بتایا گیا آپ کی عبادت کے بارے میں تو اسے انہوں نے کم سمجھا اور کہنے لگے، کہاں ہم اور کہاں اللہ کے رسول صلی اللہ علیہ وسلم جن کے پہلے اور پچھلے سب گناہ معاف کیے جا چکے ہیں. وہ تو اگر کم کرتے ہیں ان کے تو سارے گناہ معاف ہو چکے ہیں. انہوں نے اس کو کم سمجھا. پھر ان میں سے ایک نے کہا، میں ہمیشہ ساری رات نماز میں گزارا کروں گا. دوسرے نے کہا، میں ہمیشہ روزہ رکھا کروں گا. اور تیسرے نے کہا، میں ہمیشہ عورتوں سے کنارہ کشی اختیار کروں گا اور کبھی نکاح نہیں کروں گا. اتنے میں آپ تشریف لے آئے اور ان لوگوں سے پوچھا، کیا تم ہی وہ لوگ ہو جنہوں نے ایسی اور ایسی باتیں کی ہیں؟ اللہ کی قسم میں تم میں سب سے زیادہ اللہ سے ڈرنے والا اور پرہیزگار ہوں. اس کے باوجود میں روزہ بھی رکھتا ہوں اور چھوڑتا بھی ہوں، رات کو نماز بھی پڑھتا ہوں اور سوتا بھی ہوں، اور عورتوں سے نکاح بھی کرتا ہوں. تو جو کوئی میری سنت کو ناپسند کرے اس کا مجھ سے کوئی واسطہ نہیں. یہ بخاری کی روایت ہے. تو اس سے کیا بات پتا چلی؟ اسلام میں رہبانیت نہیں ہے. دوسری بات کیا پتا چلی؟ کہ وہ لوگ جو ہیں وہ کیا کرتے ہیں، ہم لے فروجہم حافظون، کہ وہ اپنی شرمگاہوں کی حفاظت کرتے ہیں. اب آپ دیکھیے کہ شرمگاہوں کی جو حفاظت کرتے ہیں تو اس سے کیا مراد ہے؟ کہ وہ اپنے جسم کے قابل شرم حصوں کو چھپاتے ہیں. نمبر ایک تو اس کے یہ معنی ہے کہ جسم میں جو بھی قابل شرم حصے ہیں نا وہ اس کو چھپاتے ہیں، گویا کہ وہ اریانی سے پرہیز کرتے ہیں، وہ اپنا ستر دوسروں کے سامنے نہیں کھولتے. نمبر دو، وہ اپنی عصمت اور عفت کی حفاظت کرتے ہیں. صنفی معاملات میں وہ آزادی نہیں کرتے. مثلا یہاں کی مغرب زدہ سوسائٹی میں جنسی آزادی جو ہے اس پر کوئی پابندی نہیں ہے نا. کیا کہتے ہیں کہ جو جب جس سے چاہے تعلق قائم کر سکتا ہے، حتیٰ کہ کتوں سے بھی ہے نا، تو جو جس سے چاہے تعلق قائم کر سکتا ہے. ہاں وہ کب کہتے ہیں کہ رکاوٹ ہے؟ جب اگلا پسند نہ کرے. جبر اور اکراہ جو ہے اگر یعنی زبردستی نہیں کیا جا سکتا، رضامندی سے کیا جا سکتا ہے. بے شک میاں بیوی ہیں اور ایک عورت ہے تو اس کے کئی بوائے فرینڈ ہیں، ایک بوائے فرینڈ ہے تو اس کی کئی گرل فرینڈ ہیں. تو وہ کہتے ہیں کہ اگر بس زبردستی نہیں کرنی، ورنہ ہر ایک کو ہر قسم کی جو ہے وہ آزادی ہے. لیکن یہاں پر اللہ رب العزت نے جو ہے وہ کیا فرمایا کہ نہیں، بلکہ اصل بات کیا ہے کہ وہ اپنی عزت کی عصمت کی حفاظت کرتے ہیں. اور اپنی جنسی خواہش کو پورا کرنا کوئی غلط بات نہیں ہے، جیسے راہب لوگ یہ سمجھتے ہیں. یہ کوئی قابل نفرت چیز نہیں ہے، ناجائز طریقہ نہیں ہونا چاہیے. جو نیک بندے ہیں، جو نیکی جس طرح سے کی جانی چاہیے تو وہ یہ کام جو ہے وہ کرتے ہیں. ایسا نہیں کہ وہ شادی کے جھنجھٹ میں ہی نہ پڑتے ہوں، لیکن یہ جو خواہش پوری کرنی ہے وہ کہاں پوری کریں گے؟ الا علی ازواجہم، مگر اپنی بیویوں سے. جب بھی ان کو یہ خواہش ہوگی تو وہ کیا کریں گے؟ اپنی بیوی کے پاس جائیں گے، کسی اور کے پاس نہیں جائیں گے. بہت سی ان کی جو ہے وہ گرل فرینڈ نہیں ہوں گی، بلکہ کیا ہے؟ ازواج کے پاس جو ہے وہ جائیں گے. اور دوسری بات جو ہے وہ کیا ہے؟ او ما ملکت ایمانہم، اور ان عورتوں کے جو ان کی ملکہ یمین میں ہوں، ہے نا. مالک ہوئے وہ عورتیں، مالک ہوئے جن کے ان کے دائیں ہاتھ، تو وہ ان عورتوں کے پاس جو ہے وہ جا سکتے ہیں. تو اس سے مراد کیا ہے؟ آپ کو پتہ ہی ہے کہ اس زمانے میں وہاں پہ ملک یمین یعنی عورتیں جو تھی وہ لونڈیاں جو تھی وہ موجود تھی، اور اس سے تعلق قائم کرنے کی اللہ تعالیٰ نے اجازت دی. اور آپ پانچویں پارے کے آغاز میں والموسنات، سورت نساء میں اس کی تفصیل بھی پڑھ چکی ہیں کہ لونڈی سے تعلق قائم کرنے کی شرط جو ہے وہ نکاح نہیں ہے بلکہ ملک یمین میں ہونا، ملکیت میں ہونا، کہ اگر وقت کا جو حاکم ہے وہ اس کو کسی کی ملکیت میں دیتا ہے تو اس سے تعلق قائم کر سکتے ہیں، یعنی شرعی لونڈیاں، تو وہ شرعی ضابطے کے مطابق اپنی شہوت نفس پوری کر سکتے ہیں۔ اچھا، تو اب آپ دیکھیے کہ متا اسلام میں قطن حرام ہے۔ متا، متا میں پہلے بھی آپ کو بتا چکی ہوں کہ وقتی طور پر تھوڑی دیر کے لیے بعض لوگ نکاح کر لیتے ہیں، کچھ دنوں کے لیے، کچھ گھنٹوں کے لیے، اور پھر تعلق قائم جو ہے وہ کر لیا، تو یہ شیعہ لوگوں میں بھی یہ چیز کافی عام ہو چکی ہے، تو یہ اسلام میں قطن جو ہے وہ حرام ہے۔ بس دو ہی جائز طریقے ہیں، ایک بیوی سے مباشرت کرنا یا پھر لونڈی سے تعلق قائم کرنا۔ لیکن آپ ایک بات یاد رکھیں کہ اب صرف بیوی ہی اس کام کے لیے رہ گئی ہے۔ آج کل جو یہ گھروں میں ملازمیں ہوتی ہیں، کام کرنے والی ہوتی ہیں، ان سے نہیں یہ کام لیا جا سکتا۔ بعض مرد اور بعض لوگ اس غلط فہمی میں مبتلا ہو جاتے ہیں، تو اصطلاحی لونڈی کا وجود فی الحال ختم ہے۔ تو جب کبھی بھی اگر ایسے حالات، یعنی جنگیں ہوں اور جنگوں میں بہت سی عورتیں آ جائیں، اور وقت کی جو اسلامی امیر ہے وہ اس کو اگر لوگوں میں بانٹ دے کہ اس سے معاشرے میں صنفی انارکی پھیلے گی، تو یہ الگ بات ہے۔ لیکن یعنی گویا آج کل نہ اس کا وجود ہے اور نہ ہی ظاہری طور پر ابھی ایسے کوئی حالات ہیں، تو پھر کیا ہے کہ بیوی جو ہے اسے نکاح کر کے، یہ بھی نہیں ہو سکتا، یہ جو ڈیٹنگ ہے، یہ جو گرل فرینڈ اور بوائے فرینڈ اور لڑکیاں لڑکے، ہمارے بھی بعض مسلمان گھرانوں کے بچے بھی وہ یہ سوچتے ہیں کہ یہاں کی سوسائٹی میں جو ڈیٹنگ کا رواج ہے ہم بھی جا سکتے ہیں، ابھی منگنی کو ہی وہ سب کچھ سمجھ لیتے ہیں اور شادی سے پہلے ہی فراغت ہو جاتی ہے نا۔ تو اور اس زمانے میں بھی آپ ایک بات یاد رکھیں کہ اس زمانے میں جتنے بھی نکاح تھے وہ سارے اسلام جب آیا تو اس نے حرام قرار دے دیے۔ نہ جائز نکاح کون سا ہے کہ جس میں عورت کو بسانے کے لیے کیا جائے، نہ کہ شہوت رانی کے لیے کیا جائے، عورت کی رضا کو مقدم سمجھا جائے، عورت کا نکاح اس کا ولی کرے، نکاح کا اعلان ہو، کم از کم دو گواہ موجود ہوں، حق مہر مقرر کیا جائے، اور نکاح متا، نکاح حلالہ یا نکاح شغار، یہ جائز نہیں ہے۔ اور رسول اللہ کے زمانے میں بھی کئی نکاح جو تھے اس وقت رائج تھے جو شرائط پوری نہیں کرتے تھے، ہے نا۔ مثلاً ایک شکل تو وہ ہے جو معروف جائز نکاح ہے نا، دوسری شکل کیا تھی اس زمانے میں، کسی کی بیوی جو ہے جب وہ حیض سے، مینسی سے پاک ہوتی، شوہر اپنی بیوی سے کہتا کہ فلاں شخص کو اپنے پاس لے لے اور اسے لپٹ جا، یعنی گویا کہ اسے تعلق قائم کر۔ جب وہ عورت اسے تعلق قائم کر چکتی، ہم بستری کر لیتی، تو اس کا خاوند اس سے اس وقت تک علیحدہ رہتا جب تک کہ وہ عورت اس مرد سے حاملہ نہ ہو جاتی۔ جب حمل واضح ہوتا تو اس کے بعد اس کا خاوند اگر چاہتا تو اس سے تعلق قائم کرتا، چاہتا تو نہ۔ اور وہ ایسا کیوں کرواتا تھا کہ فلاں شخص سے تعلق قائم کر تاکہ اس کا بچہ شریف اور عمدہ پیدا ہو، کسی بھی سردار اور وجاہت والے کے پاس اپنی بیوی کو وہ بھیجتا تھا۔ اس نکاح کو نکاح استبدا کہتے تھے۔ اچھا، اب نکاح کی ایک اور شکل تھی، وہ کیا تھی کہ ایک عورت کے جو ہے، عورت کا شوہر، اس کے کئی مرد ہوتے تھے، یہ 10 سے کم ہوتے تھے، 10 سے کم، 10 تک جیسے ایک تعداد ان کی جا سکتی تھی، اور سب اس عورت سے صحبت کرتے۔ جب حمل قرار پاتا تو وضع حمل کے چند دن بعد وہ عورت ان سب شوہروں کو بلاتی اور دعوت کرتی، پھر دعوت پر سب کو آنا پڑتا۔ جب وہ اکٹھے ہو جاتے تو ان سے کہتی کہ جو کچھ تم کرتے رہے وہ تمہیں سب معلوم ہے، اب میرے ہاں جو بچہ پیدا ہوئے تم میں سے فلاں کا ہے۔ عورت کو اختیار ہوتا تھا وہ جس کے نام بھی لگا دے، اور وہ جس کے نام لگاتی وہ بچہ اسی کا ہوتا، اور کوئی کسی کو بھی فیصلے سے انکار کی جرت نہیں ہوتی تھی، کیونکہ یہ ان کی قومی رسم تھی، پوری قوم یہ کام کر رہی تھی، تو جرت ہی نہیں تھی کوئی اس کا انکار کرتا۔ پھر نکاح کی ایک اور قسم تھی، اس نکاح میں کیا تھا کہ کسی عورت کے پاس بہت سے آدمی آتے جاتے تھے، جیسے ہمارے ہاں کنجریاں نہیں ہوتی، تو کسی عورت کے پاس جب بہت سے آدمی آتے جاتے تو وہ ہر ایک سے صحبت کرتی تھی اور انکار نہیں کرتی تھی، اور اس کے جیسے دروازے پر نا نشانی بھی کوئی ہوتی تھی، جیسے پہچان کے لیے جھنڈے لگانا۔ اور جب حمل ٹھہرتا، پھر بچہ پیدا ہو جاتا، پھر اس کے بعد مرد اس کے پاس اکٹھے ہوتے، اب وہ خود نہیں کہتی تھی کہ یہ فلاں کا ہے، پھر ایک قیافہ شناس کو بلایا جاتا اور وہ اپنے علم قیافہ یعنی جیسے بچے کو دیکھنا اور اس آدمی کو دیکھنا اس کی روح سے پھر وہ بتاتا تھا کہ یہ بچہ جو ہے نا فلاں اس کا باپ ہے، اور پھر کوئی بھی انکار نہیں کر سکتا تھا. تو جب اللہ تعالیٰ نے محمد صلی اللہ علیہ وسلم کو پیغمبر بنا کر بھیجا تو آپ نے جاہلیت کے سب نکاح ختم کر دیے، بس ایک ہی قسم کا نکاح باقی رکھا جو آج کل کرتے ہیں لوگ، جو مسلمانوں میں رواج پایا ہے. یہ ہے بخاری کی روایت کتاب النکاح میں، آپ اس کو دیکھ سکتے ہیں. تو اب آج کل کے دور میں بھی باقی جتنے بھی طور طریقے ہیں یہ سارے طریقے جو ہیں وہ غلط ہیں، سوائے اس کے کہ جو ہے وہ صحیح طریقے سے جو ہے وہ اپنی خواہش کو جو ہے وہ پورا کیا جائے. پھر فرمایا اِلَّا عَلَىٰ أَزْوَاجِهِمْ أَوْ مَا مَلَكَتْ أَيْمَانُهُمْ، اس کے بعد فرمایا فَإِنَّهُمْ غَيْرُ مَلُومِينَ، یعنی اگر وہ اپنی بیوی سے تعلق قائم کریں یا پھر وہ جو اصطلاحی لونڈی ہے اگر اسے وہ تعلق قائم کریں تو بس بے شک وہ قابل ملامت نہیں ہیں. فَإِنَّهُمْ پس بے شک وہ غیر ملومین، ان پر ملامت نہیں کی جا سکتی. اس کا کیا مطلب ہے؟ اب اس مفسرین نے بڑی خوبصورت اس کی تفسیر کی ہے کہ بیوی یا لونڈی سے شہوت نفس کو تسکین دینے پر ان کو کوئی ملامت نہیں ہے، اس سے نہیں برا بھلا کہا جا سکتا. کہتے ہیں اس میں یہ اشارہ ہے کہ اس ضرورت کو ضرورت کے درجے میں رکھا جائے، اس کو مقصد زندگی نہ بنا لیا جائے. یہی خواہش پوری کرنا، اسی کام میں لگے رہنا، یہ ان کی زندگی کا مقصد نہیں ہے. اس کو ضرورت کے درجے میں رکھا جائے، مقصد زندگی نہیں ہونا چاہیے. اور جو اس کو اتنا درجہ دے گا تو وہ قابل ملامت جو ہے وہ نہیں ہے. اور اس سے ایک اور بات جو ہمارے سامنے آتی ہے وہ کیا ہے کہ اسلام جو ہے وہ یعنی اس سے ہٹ کر پر منع کرتا ہے. مثلا مرد تو اپنی اس شرعی جو لونڈی ہے اسے تعلق قائم کر سکتا ہے، تو کیا عورت بھی اپنے غلام سے کر سکتی ہے؟ عورت بھی اپنے غلام سے کر سکتی ہے. یہ چیز جو ہے یہ غلط ہے کہ عورت اپنے غلام سے کرے. حضرت عمر فاروق رضی اللہ عنہ کے زمانے میں ایک عورت نے اپنے غلام سے تمتع کر لیا، پھر دلیل میں یہ آیت پیش کی، آپ نے صحابہ کی مجلس شورا قائم کی، تو سب نے بالاتفاق کہا تعولت کتاب اللہ تعالی غیر تعویل، اس عورت نے اللہ کی کتاب کا غلط مفہوم اخذ کیا ہے اور عورت کے لیے اس چیز کو حرام قرار دیا گیا. حرام قرار دینے کی حکمت یہ ہے کہ غلام اپنی مالکہ کی خواہش شہوانی تو پوری کر سکتا ہے لیکن اس کا قوام نہیں بن سکتا. کسی لونڈی شرعی لونڈی کی جو مرد جب خواہش پوری کرتا ہے یا اسے اپنی خواہش کو پوری کرتا ہے تو وہ اس کا قوام بھی بن جاتا ہے نا، لیکن عورت جو ہے وہ قوام نہیں اس کا بن سکتی نا، یعنی وہ غلام اس کا قوام نہیں بن سکتا. ایسی عورت کے لیے بہتر یہی ہے کہ اگر وہ چاہے تو اس کو آزاد کر کے پھر اس سے نکاح کرے، آزاد کر کے اس کو نکاح کرے. تو اب آپ دیکھ لیجئے کہ شہوانی خواہشات کی تین ممکنہ شکلیں ہیں. نمبر ایک کیا ہے کہ انسان اپنی خواہشات کو بالکل چھوڑ ہی دے، ترک کر دے، جیسے راہب. دوسرا کیا ہے کہ خواہشات کی تکمیل میں کلیاتاً آزاد ہو، جیسے یہ مغرب کی سوسائٹی ہے. اور تیسری یہ ہے کہ اعتدال کی روش اختیار کی جائے، اور اسلام اس کو پسند کرتا ہے کہ اس سلسلے میں جو ہے وہ معتدل روش جو ہے اس کو اختیار کیا جائے. اچھا، پھر مفسرین جو ہیں وہ یہ بھی کہتے ہیں کہ یہ جو ہے نا اپنی شرمگاہوں کی حفاظت کرنا اور جو ہے وہ بیوی اور جو لونڈی ہے جو ملک یمین کے لوگ ہیں اگر اس سے تعلق قائم کریں تو قابل ملامت نہیں ہے. اور اگلی بات کیا ہے، کیا مفسرین کہتے ہیں فَمَنِ ابْتَغَى وَرَا ذَلِكَ، اگر کوئی اس سے ہٹ کر چاہے، اس کے علاوہ چاہے، اس کے علاوہ بیوی کے علاوہ چاہے، یا پھر وہ عورت نے اپنے غلام سے کر لیا، یا پھر کوئی عملے قوم لوط کرنے لگے، یا پھر کوئی استمتاع بالید کرے، یا پھر کوئی جانوروں سے اپنی خواہش کو جو ہے وہ پورا کرنا چاہے جیسے یہاں کی مغرب کی سوسائٹی میں ہے، تو یہ چیزیں جو بھی ہیں نا، یا پھر لڑکیوں کا لڑکیوں کے پاس جانا، لڑکوں کا لڑکوں کے پاس جانا، یا پھر یہ کہ جو جگہ بتائی گئی ہے اس سے ہٹ کر کرنا، ہے نا, تو یہ ہے اس سے ہٹ کر. فمن ابتغى وراء ذلك فاولئك هم العادون, تو وہی لوگ جو ہیں وہ زیادتی کرنے والے ہیں. اللہ رب العزت کیا فرما رہے ہیں کہ پھر وہ لوگ حد سے بڑھنے والے ہیں, وہ حد سے بڑھنے والے ہیں. تو گویا کہ زنا کریں گے, لواطت کریں گے, لونڈے بازی کریں گے, عورتوں سے ہم جنسی کریں گے, یا شہوت رانی کی جتنی بھی شکلیں ہیں وہ ساری شکلیں ناجائز ہیں اور حرام ہیں. تو آپ دیکھ لیجئے کہ موجودہ سوسائٹی میں امت مسلمہ جو ہے اس کا کیا کردار بنتا ہے اور اس کا کیا معیار ہے, اور وہ مغرب زدہ سوسائٹی میں جو ہے وہ رہتے ہوئے کہیں جنسی آزادی پر جو ہے ایسا نہ ہو کہ وہ بھی اسی رو میں بہنے لگے, اسی بے راہ روی میں جس میں یہ مغرب زدہ سوسائٹی جا رہی ہے نا. اور پھر ہمارے جو بچے ہیں اور ہمارے جو نوجوان ہیں, تو اس سلسلے میں حلال حرام کی تمیز کرنا, اور بعض مفسرین تو یہ بھی کہتے ہیں فمن ابتغى وراء ذلك, اس کی تعریف میں حیض میں بیوی سے شوہر کا تعلق قائم کرنا بھی آتا ہے, کیونکہ حیض میں منع کیا گیا ہے نا, حیض کی حالت میں تم عورتوں سے الگ رہو جب تک کہ وہ پاک نہ ہو جائیں. تو اگر کوئی اپنی بیوی سے جو ہے وہ حیض اور نفاس کی حالت میں تعلق قائم کرتا ہے, یا غیر فطری طور پر اس سے تعلق قائم کرتا ہے, یا مرد یا لڑکے یا کسی جانور سے اپنی شہوت کو پورا کرتا ہے, تو وہ بھی اس تعریف میں آتا ہے. فَمَنِ ابْتَغَى وَرَاءَ ذَلِكَ فَأُولَئِكَ هُمُ الْعَادُونَ. پھر اگلی صفت کیا ہے, وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ, وہ اپنی ایمان تو اور اپنے عہد و پیمان کا پاس کرتے ہیں, پاس رکھتے ہیں. اس کے معنی کیا ہے, اب آپ دیکھیں, وَالَّذِينَ کون لوگ ہیں, ان کا نام کیا ہے, المؤمنون, قد افلح المؤمنون. جیسے آپ کہانی کوئی سناتے ہیں نا کہ ایک تھا بادشاہ اور یہ اس کا نام تھا, پھر کہتے ہیں کہ وہ گیا پھر اس نے یہ کیا. شروع میں اللہ تعالیٰ نے بتا دیا کہ مجھے پسند کون ہے, کامیاب کون ہوں گے, قد افلح المؤمنون. پھر آگے بتایا جا رہا ہے کہ ان کی پہچان کیا ہے نا, کیسے پتا چلے گا کہ وہ ایمان لانے والے ہیں, ہمیں کیسے پتا چلے گا کہ ہمارے پاس ایمان ہے, اگر ہمارا ایمان ہمیں نماز کو قائم ہمیں کرواتا ہے, اگر ہم اپنی نمازوں میں خشوع اختیار کرتے ہیں, اگر ہماری نمازیں ہمیں برائیوں سے بچاتی ہیں, برائیوں میں دل نہ لگے, دل اداس ہو جائے برائی ہوتے ہوئے دیکھیں, یا وہاں سے گزر بھی ہو جائے, ہے نا, وہاں سے گزر بھی ہو جائے. اور پھر مال بچا کے نہ رکھنا. وہ کل ایک عورت بڑی افسردہ تھی, تو بات ہو رہی تھی تو اپنی افسردگی یہ بتا رہی تھی کہ اس مہینے میں جتنی میں نے کمائی کی وہ فلاں چیز میں خرچ ہو گیا, پھر اتنی زکات نکل گئی نا. تو میں یہ سوچ رہی تھی کہ واقعی جب زکات نکلتی ہے, اگر اس کا شعور ہو صحیح معنوں میں کہ میرے مال میں اللہ نے یہ دوسروں کا حصہ رکھا ہے, پھر خوشی ہوتی ہے, پھر بوجھ نہیں لگتا. اور بعض وہ کہتے ہیں کس لیے رکھا ہوا زیور, سارا زکات میں ہی چلا جاتا ہے. تو اصل بات تو یہ ہے کہ اگر ہے تو پہننا چاہیے. تو واقعی ہم نے وہ جو لاکر ہیں ان کے لیے تو نہیں لیا ہوا, پہننا چاہیے نا. اور یا پھر وہ اتنا ہے کہ وہ ہمیں لاکرز میں ہی رکھوانا پڑتا ہے, بس وہ لاکر کی زینت پڑا رہتا ہے, سالہ سال گزر جاتے ہیں. اور یا پھر جو ہے وہ یعنی کچھ لوگ جو ہیں بس اس کی حفاظت چاہتے ہیں لیکن اس کو اپنی زینت نہیں بناتے. تو ایک میانہ روی کا رویہ اختیار کرنا, اور جو کچھ بھی پھر اللہ نے مال دیا ہے, گھر ہے, بینک بیلنس ہے, زیور ہے, تو اس پر زکات نکالنا, تو یہ تو مومنانہ صفات میں سے ہے. اب یہاں پر کیا کہا گیا, والذین, اور وہ لوگ, آیت نمبر 8 سورۃ المومنون, کون لوگ, ایمان لانے والے. اور ایمان لانے والے لوگوں کے اندر یہ چیزیں ہوتی ہیں, ان میں سے کیا ہے کہ وہ اپنی ایمانتوں کی, یہاں پہ جو لفظ استعمال ہوا ہے وہ امانات کا جامع لفظ استعمال ہوا ہے. تو امانات جو ہے اس سے کیا مراد ہے, امانت کے لغوی معنی یہ ہیں کہ ہر اس چیز پر امانت کا جو ہے وہ ادراک ہوتا ہے, یا امانت میں وہ شامل ہوتی ہے جس کی ذمہ داری کسی شخص نے اٹھائی ہو. اور اس پر اعتماد اور بھروسہ کیا گیا ہو. اور اس کی بہت سی قسمیں ہیں, تو یہاں پہ اس کو جمع کے صیغے میں لایا گیا, گو کہ یہ مصدر ہے لیکن اس کو جمع کے صیغے میں لایا گیا. کیا مقصد تھا؟ امانت کی سب قسمیں اس کے اندر آ جائیں, وہ اللہ سے متعلق ہے یا بندوں سے متعلق ہے. اور امانت کی تین چیزیں بڑی اہم ہیں. ویسے تو آپ دیکھیں کہ امانات سے مراد وہ تمام امانتیں ہیں جو ہمارے رب نے قوتوں, صلاحیتوں, فرائض, ذمہ داریوں کی شکل میں, یا انعامات اور فضل اور اموال اور اولاد کی شکل میں ہمارے سپرد کی ہیں, ہے نا؟ تو وہ ہماری کیا ہے, ہمارے پاس امانتیں ہیں. لیکن تین چیزیں جو ہیں وہ خاص طور پر ہیں, اور وہ تین کیا ہیں امانتیں, ان میں نمبر ایک تو یہ ہے کہ اللہ تعالی نے ہمیں جو امانت دی ہے, اللہ تعالیٰ کی طرف سے جو ہمیں امانت ملی ہے, ہے نا, ہر وہ امانت جو اللہ تعالیٰ کی طرف سے ملی ہے, اس میں ہمارا جسم ہے, ہماری ذمہ داریاں ہیں, ہماری قوتیں ہیں, صلاحیتیں ہیں. تو اللہ تعالیٰ نے جیسے آنکھ ہے تو یہ ایک امانت ہے, ہم اس کا غلط استعمال تو نہیں کر رہے, کان ہے تو یہ ایک امانت ہے, ہاتھ ہے تو یہ ایک امانت ہے, جوانی ہے تو یہ ایک امانت ہے, وقت ہے تو یہ ایک امانت ہے, ہے نا. اللہ تعالیٰ نے جو کچھ بھی ہمیں دیا ہے یہ ایک امانت ہے. تو یعنی وہ امانت جو اللہ تعالیٰ نے ہمیں دی ہے, یا پھر یوں بھی ہوتا ہے معاشرہ ہمیں امانت دیتا ہے, کوئی فرد دیتا ہے, کوئی آفیسر ہمیں امانت سپورٹ کرتا ہے, وہ بھی امانت ہے. مثلا آپ کو جو ہے وہ کمیٹی میں رکھ لیا گیا, آپ کا آپ کو یہ امانت دے دی گئی کہ آپ جو ہے نا وقت پر دروازہ کھول دیا کریں مسجد کا اور بند کر دیا کریں. آپ کو یہ امانت دے دی گئی کہ یہ قرآن اٹھانے ہیں, کرسیاں جو ہے ان کو صحیح سے رکھنا ہے, یا یہ کہ جو بھی پیسے آتے ہیں مسجد میں یا کلاس میں, تو جو بھی پیسے ہیں یا زیور ہے جو لوگ فنڈ میں دے دیتے ہیں, تو وہ ایک امانت ہے جو آپ کے پاس ہے. لوگ تو یہاں تک احتیاط والے کہتے ہیں کہ امانت کی حفاظت یہ ہے کہ آپ نوٹ بھی تبدیل نہ کریں, اس کو بھی نہ چھیڑیں, یعنی یہ ہے امانت, تاکہ کہیں کوئی کمی بیشی نہ ہو جائے, کہیں غلطی نہ ہو جائے, یہاں تک. اچھا پھر اب اس کے بعد اور امانت کیا ہے کہ یہ امانت جو ہے نا یہ منصب سے متعلق بھی ہو سکتی ہے. جیسے ابھی میں نے آپ کو کہا کہ شورا میں رکھ لیا, کمیٹی کی ممبر آپ بن گئی, منصب, یا اللہ تعالیٰ نے ہم میں سے کسی کو ماں کا منصب دیا, کسی کو باپ کا منصب دیا, یہ ایک ذمہ داری ہے, یہ امانت ہے جو اللہ تعالیٰ کی طرف سے دی ہے. اب یہ نہیں ہو سکتا کہ ماں باپ کہیں کہ بچوں نے ہمارا کہنا نہیں مانا اور وہ تو اچھے بچے نہیں ہیں, ٹھیک ہے جائیں اب جہاں بھی جاتے ہیں, وہ اور برے ہو جائیں گے. اللہ ضرور پوچھے گا کہ تمہیں ماں باپ مقرر کیا تھا, پھر تم نے ان کی حفاظت, ان کی عزت عظمت کی اور ان کی ذمہ داری کیوں نہیں صحیح ادا کی. اگر کسی کے باپ کو ہی اللہ لے لے تو پھر تو اللہ ڈائریکٹ اس کی نگرانی کرتا ہے, یتیم کے حقوق جو مقرر ہو جاتے ہیں. پھر یہ ہے کہ امانت کا تعلق جیسے مناسب کے علاوہ باتوں سے بھی ہو سکتا ہے. کوئی آپ کو اپنی کوئی راز امانت کے طور پہ رکھوا دے, ہے نا, کہ راز دے دیا اس نے اپنا, اور ضروری نہیں کہ منہ سے کہے کہ یہ اس کو یہ امانت ہے, بلکہ وہ دائیں بائیں کہیں نہیں دیکھ, دائیں بائیں دیکھتا ہے, آگے پیچھے دیکھتا ہے کہ کوئی سن تو نہیں رہا. اور بعض اوقات تو لوگ تاکید کر دیتے ہیں کہ دیکھو یہ ہم آپ سے یہ بات کہہ رہے ہیں, آپ کسی سے کیجئے گا نہیں, لیکن اپنے پیٹ کا حال یہ ہوتا ہے کہ وہ اتنا بھر جاتا ہے جب تک کہ جو ہے نا سب کو اس کی خبر نہ ہو جائے, اور کہتے یہی ہیں بس تجھے بتا رہی ہوں, اور سب کو پتا ہوتا ہے وہ بات کا, سب کو پتا ہوتا ہے نا. تو امانت, اور بعض اوقات آپ کو پتا ہوتا ہے کہ یہ فرد کے ایسے حالات ہیں کہ یہ اس کی امانت ہونی چاہیے نا, ہمیں اندازہ ہوتا ہے کرائم سے, چیزوں سے نا. تو باتوں کی امانت, رازوں کی امانت, یہ بہت اہم چیز ہے. تو امانتیں جو ہے نا اس کو ادا کرنا چاہیے, یہ نا ان کی نگہداشت کرنی چاہیے. اسی طرح پھر مال کی امانت, مال کی امانت, کسی کا باپ مر گیا, کسی کی ماں مر گئی, وہ آپ کے پاس کچھ امانت رکھوا گیا تھا, اب وہ نہیں ہے تو یہ نہ ہو کہ ادا نہ کریں. زندہ یا آپ یہاں سے پاکستان جاتی ہیں, آپ انڈیا جاتی ہیں, جاتے وقت لوگ آپ کو کچھ کپڑے, کچھ زیور, کچھ چیزیں دے دیتے ہیں, کچھ تحفے تحائف خرید کے دے دیتے ہیں. آپ کو تو نہیں پتا کہ آپ کو جب چیزیں ملی یا مجھے چیزیں ملی, اب یہاں والوں کو نہیں پتا ہوتا وہاں جا کے کیا چیز ان کو دی گئی, कुछ उसमें कमी कर ली जाए, उसमें रंग बदल लिया जाए। एक दफा कोई औरत बता रही थी कि उसकी चीजें चेंज कर दी थी किसी ने, या पूरी चीजें नहीं दी थी ना, तो आप सोच लें इस बात पर कि इमानत में खयानत कर दी है ना। तो इमानत में खयानत करना, और बहुत बहुत दफा जिंदगी में ऐसे मौके आते हैं कि अगर आप खयानत करना चाहें तो आप कर सकते हैं, उनको नहीं पता हो सकता, लेकिन अल्लाह देख रहा है ना, अल्लाह देख रहा है, अल्लाह इज वॉचिंग अस, अल्लाह इज एवरीवेयर, अल्लाह ताला हर जगह है, वो देख रहा है, वो सुन रहा है, और वो आलिमुल गैब है ना। तो माल हो या कोई भी चीज, उसकी हिफाजत करना ये बहुत जरूरी है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं वो ये कहते हैं कि ये भी इमानत है, कि क्या इमानत है, कि ला ईमाना लिमन ला अमानत अल्लाह, कि वो शख्स ईमान ही नहीं रखता जो कि इमानत की सिफ नहीं रखता, जो इमानत की हिफाजत नहीं करता उसका ईमान ही नहीं है। आप सोच लें कि कितनी सख्त बात रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने की, और ये मुनाफिक की अलामत है कि इमानत जब उसके पास रखी जाए तो उसमें वो खयानत करे। फिर इसके बाद दूसरी बात क्या थी, वाद इमराउन, कि वो अपने अहदों का पास रखते हैं। अहद, अहद, अहद अल्लाह ताला से भी हम अहद करते हैं, बंदगी का अहद, अलस्तु बिरब्बिकुम, फिर निकाह भी एक अहद है ना, मियां बीवी एक दूसरे की उनको हिफाजत करनी चाहिए, इसी तरह जो है और बच्चों के साथ अहद करते हैं। तो ये जो अहद है इसका ताल्लुक अल्लाह से हो या फिर ये कि इंसानों से हो, हमारी क्या जिम्मेदारी बनती है कि हम उसकी हिफाजत करें। हत्ता कि कर्ज लेते हैं और कहते हैं कि इतने दिनों में वापस कर देंगे, इतनी मुद्दत है, ये एक वादा कर लिया, अब उसको पूरा करना चाहिए। इसी तरह इतने बजे हम आएंगे और उतने बजे हम ना आए, ये किताब आपको दे देंगे, ये नोट्स में मैं आपकी मदद करूंगी, ये काम मैं कर दूंगी। तो ये सारे काम करना क्या है, वादहिम राउन, कि वो अपने अहदों की हिफाजत करते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुनाफिक की निशानी क्या है, कि जब अहद करे तो उसको तोड़ दे, है ना। तो मोमिन जो है वो जो अहद है उनको पूरा करने वाले होते हैं। कोई भी निकाह अहद है, निकाह का अहद है या बिजनेस का अहद है, कोई वादा है तो उसको पूरा करते हैं। वल्लज़ीनहुम अला सलावातिहिम युहाफिज़ून, और अपनी नमाजों की मुहाफ़ज़त करते हैं। और यहाँ पे ये नहीं कहा, पीछे कहा था कि वो अपनी नमाजों में खुशू खुजू करते हैं, इख्तियार करते हैं, यहाँ पे कहा कि वो अपनी नमाजों की मुहाफ़ज़त करते हैं। इसका क्या मतलब है कि वो अपनी नमाजों की हिफाजत करते हैं। असल में ये जो वस्फ है नमाज की मुहाफ़ज़त, ये बहुत अहम वस्फ है, और मुहाफ़ज़त से मुराद है उसकी पाबंदी करना, नमाज को उसके बेहतरीन वक्त में अदा करना जो मुस्तहब वक्त है। ये भी तो होता है ना कि हमने लेट करके पढ़ी, या ये कि फिर वक्त से भी पहले जो है वो पढ़ ली। तो नमाजों की हिफाजत ये बहुत जरूरी है, और हिफाजत ये है कि उनकी देखभाल की जाए, उनकी रखवाली की जाए। अब आप देखें कि यहाँ पे एक और अहम बात है कि जब मोमिनीन की सिफात का जिक्र हुआ तो नमाज से हुआ, कद अफलहल मोमिनून अल्लज़ीनहुम फी सलातिहिम खाशिउन, और जब मोमिनाना सिफात का एंड हो रहा है फिर उसका जिक्र नमाज का हुआ। वल्लज़ीनहुम अला सलावातिहिम युहाफिज़ून, और वो अपनी नमाजों की हिफाजत करते हैं। इससे क्या बात पता चलती है कि नमाज की अहमियत और नमाज की फजीलत और नमाज की जरूरत। गोया के ईमान लाकर, जो ही इंसान नमाज ईमान लाता है तो ईमान लाते ही जो सिफत उसके अंदर होनी चाहिए नमाज की अदायगी है। और दूसरी तरफ क्या है कि नमाजों की हिफाजत से मुराद के नमाजों को मकर्रर औकात पर अदा करना, बर वक्त अदा करना, हमेशा। हिफाजत का क्या मतलब है, हमेशा हमेशगी हो उसमें, फिर तसल्ली से नमाज अदा की जाए, पूरे अरकान जिस्म कपड़े जगह पाक हो, वुजू तहारत इसका एहतमाम हो। तो जो कुछ भी नमाज के जो अरकान शरायत वाजिबात हैं उसके साथ नमाज को अदा किया जाए। आप देखें एक माली होता है वो बाग की रखवाली करता है, ये बाग जिसकी रखवाली का हमें हुक्म दिया जा रहा है, ये बाग जो है ये जन्नत का पौधा है, और जन्नत का जो पौधा है ना, ये बगैर निगहदाश्त के हमें नहीं मिल सकता। और निगहदाश्त क्या है, ये जो सिफात है ना मोमिनाना, ये जो बरकात हमें बताई गई है वो हमें अदा करनी है, ताकि जो है वो अल्लाह हमसे राजी हो जाए। तो असल चीज क्या है कि जब अल्लाह ने जो है वो नमाज मोमिनों पर फर्ज कर दी, और दीन की ये मुहाफिज है, और कुरान में जगह जगह नमाज का हुक्म दिया गया, किसी एक जगह नहीं, बेशुमार जगह, तो आप देखें तो फिर करना क्या है कि नमाज को जो है वो उसकी बाकायदगी से जो है वो अदायगी करनी है। अब आप देखें कि आज कितने मुसलमान हैं, और बड़ी ही अफसोस और शर्मिंदगी की बात है और गम की बात है कि वो हमारे हमारे घर वाले भी उसमें शामिल हैं, नहीं मैं और आप तो नहीं वो लोग, क्योंकि सूरत मुदस्सिर आयत 43 में जब लोग जहन्नुम में चले जाएंगे, तो जहन्नमियों का एक ग्रोह जब जहन्नुम में जाएगा तो उससे पूछेंगे फरिश्ते कि तुम क्यों जहन्नुम में चले गए, तो कहेंगे लम नकु मिनल मुसल्लीन, हम नमाज नहीं पढ़ते थे। तो जो है वो हालत अमन हो, हालत खौफ हो, गर्मी है, सर्दी है, तंदुरुस्ती है, बीमारी है, जिहाद है, किताल है, किसी वक्त भी नमाज जो है ना उसको छोड़ा नहीं जा सकता। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने 5 फर्ज नमाजों के अलावा भी नमाजें अदा की हैं, तहज्जुद, इशराक, चाश्त, तहियतुल वुजू, तहियतुल मस्जिद, फिर आप खास खास मौकों पर जब तौबा इस्तग़फार आप करना होता तब भी नमाज ही पढ़ते, सलातुल खुसूफ, कुसूफ, है ना, जलजला आंधी आता तो भी आप जो है वो सलाते हाजत के लिए खड़े हो जाते, और आखिरी दिन थे जब आपकी दुनिया में जिंदगी के और आप बीमार थे, तो जिस चीज की आपको सबसे ज्यादा फिक्र थी वो नमाज थी। आपने अपनी वफात से चंद दिन पहले तेज बुखार की वजह से आप पर हुनूदगी तारी थी, इशा के वक्त आंख खुली तो सबसे पहले ये सवाल किया, क्या लोगों ने नमाज पढ़ ली? अर्ज किया गया नहीं, आप ही का इंतजार है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर उठना चाहा तो बेहोश हो गए, जब आंख खुली तो जबान से फिर वही अल्फाज लिखे, क्या निकले आपकी जबान से, क्या लोगों ने नमाज पढ़ ली? पूछा गया लोगों, जब पूछा गया तो लोगों ने क्या कहा, नहीं, आप ही का इंतजार है। तीसरी मर्तबा उठने की कोशिश में आप पर फिर गशी तारी हो गई, फिर जब आपको जरा सा अफाका हुआ तो आपने कहा अबू बकर नमाज पढ़ाएं। तो आखिरी वसीयत भी आपने जो की वो क्या थी, अस्सलातु अस्सलातु वमा मलकत अईमानुकुम, कि मुसलमानों नमाज और अपने गुलामों का हमेशा ख्याल रखना। तो कयामत के दिन भी नमाज के बारे में जिस चीज का सवाल होगा वो ये नहीं होगा कि नमाज पढ़ी या नहीं, बल्कि हिसाब इस बात का होगा कि नमाज सुन्नत के मुताबिक पढ़ी या नहीं, वो ठीक तरीके से पढ़ी या नहीं, है ना, क्योंकि जो है वो हमें सही बुखारी की जो रवायत है उससे क्या बात पता चलती है कि हुक्म ये है कि नमाज को इस तरह अदा करो जिस तरह मुझे अदा करते हुए देखते हो, सही तरीके से उसको अदा करना। और कयामत के दिन जब सबसे पहले नमाज का हिसाब लिया जाएगा, तो जिसकी नमाज दुरुस्त तरीके से पढ़ी गई होगी वो कामयाब होगा, जिसकी बिगड़ी हुई होगी वो नाकाम और नामुराद होगा। ये तिर्मिजी की रवायत है। तो फिर असल बात हमारी क्या जिम्मेदारी बनती है कि हम ना सिर्फ ये कि नमाजों की अदायगी की फिक्र करें, बल्कि नमाजों की हिफाजत करें। नमाज तो पढ़नी ही पढ़नी है, लेकिन उसको अच्छा से अच्छा बना संवार के अच्छे तरीके से उसको अदा करें। तो जो लोग ऐसा करेंगे फिर वो क्या है, उलाइका हुमुल वारिसून, यही लोग हैं जो के वारिस हैं। भी क्या चीज है जिसके ये वारिस हैं? सबसे पहले हमें दुनिया में फिक्र ये होती है कि हमें विरासत में क्या मिलेगा, है ना, किसी की डेथ हो जाती है वालदेन की, उनको उनके जिनाजे से भी पहले, उनको कब्र में दफन, उनका कफन दफन का इंतजाम करने से भी पहले औलाद आपस में लड़ना भिड़ना शुरू कर देती है कि किस किस अम्मी का ये कड़ा तो मैंने लेना है, अम्मी की ये अंगूठी तो मुझे बड़ी पसंद थी, और तुम्हें तो अच्छी तरह पता है कि अम्मी की फलां चीज मुझे बड़ी पसंद थी और अब्बा जान की फलां चीज मुझे बड़ी पसंद थी। तो दुनिया में जो दौलत, जेवर, चांदी और ये जो घर हैं और कोठरियां हैं और फैक्ट्रियां हैं और तिजारत जो है, ये सारी चीजें। जैसे एक दफा पिछले दिनों एक मसला मेरे सामने आया कि बूढ़ा बाप है, बीमार है, हॉस्पिटल में है, उसका कुछ ज़हनी तवाज़ुन भी इतना ठीक नहीं है, लेकिन औलाद को फिक्र ये है कि उससे किसी तरह साइन करवा लें ताकि औलाद उसको आपस में तकसीम कर लें। उसकी जिम्मेदारी और उसकी हिफाजत और उसकी खिदमत की बजाय औलाद को फिक्र ये है कि ये जो है ना, ये किसी तरह इनसे वालदैन से निकलवा लिया जाए, ये चीज उनसे ले ली जाए, हासिल कर ली जाए। और फिर किसको जरूरत है कि वालिद जो है या वालदा जो है उसकी खिदमत करें। उलाइका हुमुल वारिसून, यही लोग वारिस हैं। विरासत में उनको क्या मिलेगा? الذين يرثون الفردوس هم فيها خالدون, जो मीरास में फिरदौस पाएंगे। फिरदौस क्या है? किसी ने यही इसका रूट लिख दिया, किसी ने फारा दाल भी लिखा। और फिरदौस जो है क्या, किसे कहते हैं? अलमुंजद में ये एक डिक्शनरी है अरबी की, उसमें क्या लिखा है, फिरदौस का मतलब है सरसब्ज वादी, और वो वादी जिसमें हर किस्म के फल और फूल मौजूद हों। और वो वादी जो है उसमें जो हर किस्म के फल और फूल हों तो कसरत से हों, ये नहीं कि दो चार हो गए, बल्कि वो फल और फूल इतने कसीर तादाद में हों कि फूलों की खुशबू से वादी मुअत्तर हो और फलों की कसरत से शाखें जो हैं वो लदी भी हों और झुकी भी हों। तो जन्नतुल फिरदौस से मुराद जन्नत का वो हिस्सा, बाग का वो हिस्सा जिसमें घनी और ठंडी छांव वाले सरसब्ज दरख्त व कसरत हों, खास तौर पे बाग का वो हिस्सा, फूलों की खुशबू से वो मुअत्तर हो, हर किस्म के फल उसमें कसरत से हों। और जन्नतुल फिरदौस जन्नत का सबसे बुलंद तबका है और ऐन वस्त में है। हजरत अंस बिन मालिक कहते हैं रजी अल्लाह अन्हो कि रबी बिन नदर का बेटा हारसा बिन सुराका रजी अल्लाह अन्हो बदर के दिन एक गैबी तीर से वो शहीद हो गया। वो आप सल्लल्लाहु अलैहि वसल्लम के पास आकर कहने लगी, तो ये कौन थी? ये एक सहाबिया थी रबी बिन नदर, और इनका बेटा हारसा, वो क्या हुआ उसको, बदर के दिन वो शहीद हो गया। अब ये रसूल अल्लाह के पास आकर क्या पूछने लगी? ये नहीं कहा कि मेरा बेटा क्यों चला गया। कहने लगी, ऐ अल्लाह के नबी, मुझे हारसा का हाल बताइए, अगर वो खैर को पहुंचा तो मैं सवाब की उम्मीद रखूं और सबर करूं, और अगर वो नहीं पहुंचा तो मैं उसके लिए अल्लाह से दुआ करती रहूं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उम्मे हारसा, जन्नत में बहुत से बाग हैं और तेरा बेटा तो फिरदौस बरी में दाखिल हुआ है, जो जन्नत के वस्त में बुलंद जमीन और सबसे बुलंद मकाम है, जन्नतुल फिरदौस। इसी जन्नत के लिए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुसलमानों को दुआ भी सिखाई। क्या? अल्लाहुम्मा इन्नी अस्अलुकल जन्नतल फिरदौस, कि जब अल्लाह से मांगो, सवाल करो, तो जन्नतुल फिरदौस का सवाल करो। तो अल्लाह ताला ने जो जन्नत का सबसे आला दर्जा है, जो सबसे बेहतरीन दर्जा है, उसके लिए क्या कहा जा रहा है? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने सहाबा को क्या तालीम दे रहे हैं कि तुम उसके लिए जो है वो अल्लाह ताला से जो है वो जन्नतुल फिरदौस की दुआ मांगो। तो आप देखिए कि कहते हैं कि जितनी भी इंसानी जबाने हैं उसमें ऐसा लफ्ज मिलता है जिससे जो है वो जैसे बाग का, जन्नत का तसव्वुर आता है। और जबानों में ये जो बाग है ना, फिरदौस बाग, ये एक ऐसे बाग के लिए कहा जाता है जिसके गिर्द हिसार खींचा हुआ हो, दीवार भी बनी हुई हो, वसी भी हो, आदमी की कयामगाह के साथ जुड़ा हुआ भी हो, और इसमें हर किस्म के फिर फल खुसूसन अंगूर पाए जाते हों, और बाज़ ज़बानों में तो कहते हैं मुंतखब पालतू परिंदे और जानवर भी उसमें मौजूद हों। तो कुरान से पहले अरब के कलाम जो था ना, उसमें भी ये लोग फिरदौस के लफ्ज को इस्तेमाल करते थे। सूरत कहफ में आया ना, कानत लहुम जन्नतुल फिरदौस नुज़ुला, इनकी मेजबानी के लिए फिरदौस के बाग हैं। तो फिरदौस एक बहुत बड़ी जगह है जिसमें बकसरत बाग, चमन और गुलशन जो है वो पाए जाते हैं। अच्छा, यहाँ पे जो सबसे बड़ी बात है वो क्या है कि उलाइका हुमुल वारिसून, अल्लाह ताला कहते हैं कि ये जो जिनके अंदर सिफात हैं यही लोग जो हैं वो वारिस हैं, और विरासत में इनको मिलेगा क्या, अल्लज़ीन यरिसून अल-फिरदौस, के फिरदौस के मालिक होंगे। और जो उसकी और बड़ी अहम खुशखबरी है वो क्या है, हुम फीहा खालिदून, कि वो उसमें हमेशा रहेंगे। इसका मतलब क्या है कि अब ऐसा नहीं है कि थोड़े दिन के लिए वो जाएंगे, रिजॉर्ट पे लोग जाते हैं ना थोड़े दिन के लिए, बस फिर वो वापस आ जाते हैं, किसी भी पिकनिक पॉइंट पर किसी भी अच्छी जगह पे चंद दिन के लिए जाते हैं फिर वापस आ जाते हैं, नहीं, बल्कि यहाँ पे क्या बताया कि हमेशा वो लोग वहां पे रहेंगे क्योंकि वो उसके वारिस होंगे। तो इससे ये बात पता चलती है कि ये जो विरासत है तो फिरदौस की विरासत के असली हकदार जो हैं वो मोमिनून हैं, वो मुत्तकीन हैं, और उसमें जाने के लिए जरूरी है कि मोमिन जो हैं वो अपने अंदर ये आला दर्जे की सिफात जो हैं वो पैदा करें। तो यहाँ पे अब तक हमने सूरत अल मोमिनून की आयत 1 से लेकर 11 तक जो कुछ भी हमने समझा, तो इसका निचोड़ क्या है, नंबर 1 कि अल्लाह के हाँ तमाम फलाह का इन्हिसार उस ईमान पर है जो बुनियादी और असल की हैसियत रखता हो, ये नहीं कि ओपरी हो, जाहिर दाराना ईमान, जैसे आजकल के बहुत से मुसलमानों का है ना, कि वैसे तो वो ईमान लाने वाले हैं, जारी बाजों की शक्ल भी ईमान लाने वालों की है, लेकिन अंदरूनी तौर पर ईमान जड़ों में उतरा हुआ नहीं है। तो असल कामयाबी उस ईमान पर है जो जाहिरी ना हो, ओपरी ना हो, बल्कि असल हो, अंदरूनी हो। दूसरी क्या बात हमने सीखी इन आयतों से, ईमान का अवलीन इजहार नमाज है। जिस ईमान से नमाज ना पैदा हो, ईमान बीज है, और जिस बीज से नमाज का पौधा ना निकले तो वो क्या है कि फिर वो बीज बांज है, वो बीज नकारा और नकम्मा है। जिस ईमान से नमाज ना पैदा हो तो वो जो दरख्त है बस जलाने के काम तो आ सकता है, कोई फल फूल नहीं दे सकता, तो वो ईमान बस दिखाने का है। नंबर 3, नमाज की असल रूह खुशु है, दिल का झुकना और दिल का सुकून, दिल का साकिन होना, दिल का दबना है। और अगर नमाज तो कायम की और उसमें खुशु ना इख्तियार किया, यानी नमाज खुशु से खाली है, इसका जिंदगी पर कोई मुफीद असर नहीं है। फिर नंबर 4, जिस नमाज में खुशु तो मौजूद है, नमाज में खुशु की रूह तो मौजूद है ना, तो अगर उसमें नमाज में खुशु की रूह मौजूद है तो लाजिम बात है कि वो आदमी को फवाहिश, मुनकरात, फजूल और बेहुदा बातों से रोकेगी। फिर आदमी हर वक्त उसके साथ साथ अल्लाह होता है। नंबर 5, ईमान का दूसरा बड़ा जो बाजू है वो ज़कात, यानी फी इन्फाक फी सबीलिल्लाह है, और जो है वो इससे जो नमाज से अगर एक तरफ ताल्लुक अल्लाह से कायम होता है तो ज़कात यानी इन्फाक फी सबीलिल्लाह से अल्लाह के बंदों से। नंबर 6, अपने दिल और अपने माल दोनों पर फिर अल्लाह की हुक्मरानी तस्लीम करने वाले जो होते हैं ना, वो अपनी ख्वाहिशात और शहवत जो है ना उसको कंट्रोल करते हैं, वो अल्लाह की हदों को तोड़ते नहीं हैं, वो किसी की इज्जत लूटते नहीं हैं, ख्वाहिशात ख्वाहिश नफ्स का कंट्रोल करते हैं। नंबर 7, इमानत और जो अहद हैं उसको पूरा करते हैं, खा वो अल्लाह से मुतालिक हो या बंदों से मुतालिक हो। नंबर 8, फिर वो अपनी नमाजों की हिफाजत करते हैं। गोया के नमाजों की हैसियत दीवार किसी है, कले किसी है ना, उनकी नमाज जो है वो क्या करती है, एक शहर पनाह की तरह इनके पूरे दीन की हिफाजत करती है। आप देखें कि जो कला होता है या कले की जो दीवारें होती हैं वो क्या करती हैं, पूरे शहर की हिफाजत करती है ना, तो इंसान के इखलाक और किरदार पूरे की हिफाजत कौन करेगा, उसकी नमाजें करेंगी। اور آخری بات نمبر 9 کہ جو جن کے اندر یہ صفتیں پائی جائیں گی وہی اللہ کی جنت کے وارث ہوں گے اور یہ ہے اصل کامیابی، یہ ہے اصل میں کامیابی. تو اللہ تعالی ہمیں یہ بہترین اوصاف جو ہیں ان کو اپنے اندر جو ہے وہ پیدا کرنے والا بنائے.